اس کی دو جہتیں ہیں اور وہ دنیا میں ہر علم کی ہوتی ہیں. عام آدمی اسلام کو سیکھنا چاہتا ہے یا اس پر عمل کرنے کے لیے کچھ ہدایت اس کو چاہیے, وہ تو اگر آپ موقع فراہم کریں تو میں آدھ گھنٹے میں پورا اسلام بیان کر دوں. بہت سادہ مذہب ہے, اس میں چند چیزیں ہیں جن کا تعلق ایمانیات سے ہے, چند چیزیں ہیں جن کا تعلق ہماری عبادات سے ہے, پھر کچھ اخلاقی اقدار ہیں, اصول ہیں, ان کے بارے میں آپ آدھ پون گھنٹے میں لوگوں کو بتا سکتے ہیں. ایک دوسری چیز ہے اسلام کا علمی مطالعہ. اس دنیا میں سارے لوگ اللہ تعالیٰ کے قانون کے مطابق عام لوگ نہیں ہوتے, بڑی تعداد تو اس میں شبہ نہیں کہ عامی لوگوں کی ہے. وہ لوگ جو اعلیٰ ذہانتوں کے مالک ہیں, جن کے سامنے بلند تر سوالات ہوتے ہیں, وہ بعض اوقات نفسی علوم سے پیدا ہوتے ہیں, بعض اوقات مادی علوم سے پیدا ہوتے ہیں, اس سے ایک خاص طرح کا ذہنی سانچہ بنتا ہے, ان لوگوں کو کس طرح سمجھنا ہے, اس میں پھر پڑھنا بھی پڑتا ہے, پڑھانا بھی پڑتا ہے, دونوں ہی کام کرنے پڑ جاتے ہیں. تو اس کو الگ الگ رکھنا چاہیے. عام آدمی کی حیثیت سے اگر آپ یہ سب کتابیں نہیں دیکھنا چاہتے یا پڑھنا چاہتے, کوئی واجبات میں سے نہیں ہے. کسی صاحب علم سے جس پر آپ کو اعتماد ہو آپ پوچھیے, میرا خیال یہ ہے کہ وہ بہت مختصر طریقے پہ آپ کو بتا دے گا. میں نے پورے اسلام پر کام کیا ہے زندگی بھر, اور پھر اس کے بعد اپنی کتاب الاسلام میں اس کا خلاصہ کر دیا ہے عام آدمی کے لیے. تو یہ ساری بات کوئی 170-175 صفحات میں بیان ہو گئی. تو یہ فیصلہ آپ کو کرنا ہے کہ آپ اسلام کا علمی مطالعہ کرنا چاہتے ہیں ہدایت کے لیے, آخرت کی کامیابی کے لیے, اپنے پروردگار کی خوشنودی کے لیے, آپ عملی لحاظ سے دین سمجھنا چاہتے ہیں. یہ دو بالکل الگ الگ اپروچ ہیں. تو پہلے طے کر لیجئے. خلط مبس وہاں ہوتا ہے جہاں اس طرف کے لوگ ادھر منہ مارنا شروع کر دیتے ہیں اور ادھر کے لوگ ادھر کی سطح پر اتر آتے ہیں. اپنے دائرے میں رہیے, پھر کوئی مسئلہ نہیں ہوتا. اسی لیے میں بارہا یہ کہا ہے کہ قرآن مجید اپنی ہدایت کے لحاظ سے, تذکیر کے لحاظ سے, اپنے مدعا کے ابلاغ کے لحاظ سے, عام آدمی کی تربیت کے لحاظ سے دنیا کی آسان ترین کتاب ہے, لیکن علمی لحاظ سے شاید دنیا کی مشکل ترین کتاب ہے. تو اس کی وجہ بھی وہی ہے کہ مخاطبین دو طرح کے ہیں, دو طرح کے رہیں گے. یہ چیز کبھی ختم نہیں ہو سکتی. قرآن پورا کا پورا صحابہ کرام ہی کو مخاطب کرتا ہے, وہی اس کے اولین مخاطبین ہیں, انہی کے سامنے وہ ہدایت رکھی گئی. اس میں اصول یہ ہوتا ہے کہ جو بات کہی گئی ہے, ایک اس بات کا حیات کے لحاظ سے تصور آتا ہے اور ایک اس کی حقیقت ہوتی ہے. تو کیا وہ حقیقت وہاں تک رہ گئی؟ یعنی جب میں نے اپنے بیٹے کو یہ کہا کہ بیٹے جھوٹ مت بولا کرو, تو ایک اس کا موقع ہے اور ایک اس کی حقیقت ہے. موقع کے لحاظ سے تو ایک باپ نے اپنے بیٹے کو نصیحت کی اور وہ اس وقت بیٹے ہی سے متعلق ہے, اور اس کا کوئی پس منظر بھی ہو سکتا ہے کہ بیٹے نے کوئی غلطی کی ہوگی, کہیں کسی کو دھوکہ دیا ہوگا, کہیں کوئی ایسی بات کہہ دی ہوگی جو خلاف واقعہ ہے, تو باپ نے بیٹے کو توجہ دلائی. تو اگر اس لحاظ سے دیکھیں تو میرا یہ جملہ یا میری یہ بات یہ بیٹے ہی سے متعلق ہے, لیکن اس کی حقیقت کے لحاظ سے دیکھیں تو وہ ایک عالمگیر صداقت ہے. تو پورے قرآن کو ایسے ہی دیکھتے ہیں. اسی کو ہمارے جلیل القدر اہل علم اس طرح بیان کرتے ہیں کہ قرآن میں جو بات بھی آپ سے کہی گئی, بلکہ پورے دین میں, ظاہر ہے کہ ہمارے دین کا جو عملی پہلو ہے وہ تو 90% سنت سے متعلق ہے, تو اس میں جو بات بھی کہی گئی ہے وہ الاحکام بالعلل, وہ اپنی حقیقت کے لحاظ سے ہوتے ہیں. اسی کو امام شافعی بہت وضاحت سے بیان کرتے ہیں کہ معنی پر مبنی ہے. یعنی ایسا نہیں ہے کہ آپ نے ایک فارم بیان کر دی ہے, تو وہ حقیقت دیکھا جاتا ہے کہ کیا وہ عالمگیر ہے, کیا وہ مقامی ہے, کیا وہ کوئی وقتی چیز ہے. اس کو اہل علم دیکھ کر متعین کر کے بتا دیتے ہیں. तो चंद चीज़ें ऐसी हैं कि जो बिल्कुल वक्ती नौईयत की हैं, ऐसी चीज़ें भी हैं कि जिनका ताल्लुक बाज़ हालात से हो जाता है, लेकिन ज़्यादातर जो हमारा दीन है वो उन्हीं आलमगीर सदाकतों पर मबनी है, इसलिए क़यामत तक वो आपसे भी तकाज़ा करता है। तो मैंने इस नुसरत के बाप को, जिसके बारे में आपने सवाल किया है, दीन हक के ज़ेर उनवान जो एक मुकदमा है मेरी किताब का, उसमें ईमान के तकाज़ों में बयान किया है। यानी एक है दीन में अहकाम, जिहाद का हुक्म है, नमाज का हुक्म है, रोज़े का हुक्म है, तो ये अहकाम की नौईयत की चीज़ नहीं है, बल्कि जब मैं ईमान लाता हूँ तो उससे जो तकाज़े पैदा हो जाते हैं आपसे आप, उनमें से एक बड़ा तकाज़ा है। जब कभी भी अल्लाह के दीन को ज़रूरत होगी कि हम उसकी मदद करें, उसके फ़रोग के लिए कोई काम करें, उसके रास्ते में आने वाली किसी रुकावट को दूर करें, उसकी मुदाफ़त के लिए कोई इकदाम करें, तो ये सब चीज़ें इसी उन्वान के तहत बयान की जाएँ। कि ये जो आपने आयत पढ़ी है, इस आयत का ताल्लुक यहूद के इज्तमाई मनसब से है, और ये फ़र्क करना भी हर जगह ज़रूरी होता है कि कौन सी बात एक जमात को बैसियत जमात कही गई है और कौन सी बात फ़र्द फ़र्द को कही गई है। तो ये बनी इसराइल को बैसियत जमात कहा गया है कि उनके पास अल्लाह का दीन है, उस अल्लाह के दीन को उन्हें बयान करना है, और सब नबियों के बारे में यही मीसाक हर उम्मत से लिया गया है, उनसे भी लिया गया, हमसे भी लिया गया। तो हमारे लिए भी यही ज़िम्मेदारी है, लेकिन ये ज़िम्मेदारी पूरी उम्मत पर है, जिसको बयान किया है ना, तुकून शहदा अलन्नास व यकून अर्रसूल अलैकुम शहीदा। तो बाज़ ज़िम्मेदारियाँ इनफरादी होती हैं, बाज़ इज्तमाई होती हैं, जैसे जनाजा फ़र्ज़ किफ़ाया है तो इज्तमाई ज़िम्मेदारी है, जुमा एक इज्तमाई ज़िम्मेदारी है, आप सहरा में या सफ़र कर रहे हैं तो आप जुमा नहीं पढ़ेंगे। तो इज्तमाई ज़िम्मेदारियाँ पूरी जमात से मुतल्लक होती हैं, और पूरी जमात ही से ये तकाज़ा किया जाता है कि वो उन्हें अदा करें, ये फ़र्क हर जगह महदूद रखना चाहिए। अलबत्ता वो ज़रूर महदूद रखें कि मीसाक नबीन से मुराद नबियों से लिया जाने वाला मीसाक नहीं, नबियों के बारे में लिया जाने वाला मीसाक। इसको ज़रा मज़ीद क्यों ना बढ़ा लिया जाए, एक ही सूरत होती, एक ही शक्ल होती। असल में इस दुनिया के अंदर बड़ा तनव्व, बड़ी जिद्दत रखी है अल्लाह ताला ने। ये देखिए, जो मुख्तलिफ जमातें और गिरोह बनते हैं तो अफराद की शख्सियत का ज़हूर होता है, तो ये शख्सियत का ज़हूर अदब में होता है, आर्ट में होता है, शायरी में होता है, मौसीकी में होता है, तामीरात में होता है, हर जगह आपको जिद्दत, नुदरत और तनव्व। यही चीज़ ज़ुबान में, अल्लाह ताला तो कहते हैं कि ये ज़ुबानों का इख्तलाफ़ मेरी आयात में से एक आयत है, मेरी निशानी है। अब तो लोग ज़्यादातर एक या दो एक इलाके में ज़ुबानें बोलने वाले हो जाते हैं ज़्यादा इख्तलात की वजह से। पुराने ज़माने में तो हमारे बुज़ुर्ग कहते थे कि 12 कोस पर दूसरी ज़ुबान पैदा हो जाती है। तो इसकी इस तनव और जिद्दत से अल्लाह ताला ने पैदा किया है बंदों को, और जब इस तरह पैदा किया है तो ज़ाहिर है कि फिर ज़ुबानों का इख्तलाफ भी होगा, फ़िक्र का भी होगा, तहज़ीब का भी होगा, सकाफ़त का भी होगा, लिबास का भी होगा, ऐसे ही शक्ल व सूरत में भी होगा। तो देखिए उसको कितनी खूबी से बयान किया है। यानी एक सवाल पैदा होता है ना कि ये आखिर इतने नस्ली और इतने वतनी इख्तलाफात क्यों पैदा हो गए। फरमाया कि वजालना कुम शोबम व कबायल अल तारफ, ये तुम्हारी शख्सियत के इजहार की ज़रूरत है, वरना सहरा के ज़र्रों की तरह गुम होकर रह जाते हैं। तो इंसान अपने वजूद का इजहार करता है इसलिए कि वो एक बाशऊर मखलूक है, बाटा के जूते नहीं हैं जो अल्लाह ताला ने एक सांचे में बना के फेंक दिए हैं, आप चाहें तो उठा कर ले आएँ, सब 6 नंबर के होते हैं। तो बहुत तनव्व, बहुत नुदरत, बहुत जिद्दत रखी है, इसी में खुदा की आयात का ज़हूर होता है। अल्लाह ताला को इतनी दिलचस्पी इससे नहीं है कि आप तक पैगाम पहुँचना तो किस ज़ुबान में पहुँचना, ज़्यादा दिलचस्पी इससे है कि जो उसने इम्तहान की स्कीम रखी है उसमें आपका किरदार क्या है, क्या सीरत। तो इसलिए ये मेरे नज़दीक कोई सवाल नहीं है, लेकिन जो सवाल आपने जिस पहलू से किया है उसके जवाब में मैं अर्ज़ करता हूँ कि पैगंबरों के 2 काम हैं, یعنی جو جتنے بھی رسول آئے ہیں ان کے دو کام ہیں، وہ اپنی قوموں کے لیے خدا کی عدالت بن کر آتے ہیں، اس کے لیے ضروری ہے کہ وہ اس کی زبان میں بات کریں، اس کے ثقافتی پس منظر میں کھڑے ہو کر اس کو بات سمجھائیں، وہ جس جگہ آئیں اس کی ام القریٰ میں لوگوں تک اپنی ہدایت پہنچائیں، یہ ان کی وہ ذمہ داری ہے کہ جس کے پھر نتائج نکل آتے ہیں اسی دنیا میں، دوسرے ان کی ہدایت ہے، تو ہدایت تو ایک عالمگیر صداقت ہے۔ تو سوال یہ ہے کہ اگر دنیا میں جو نئے علوم پیدا ہوئے ہیں جنہوں نے ایک تہذیب تک تہ و بالا کر دی ہے، ان میں سے فلسفہ اعلیٰ درجے کا جرمن زبان میں پیدا ہوا ہے، اعلیٰ درجے کی ادبیات فرانسیسی زبان میں پیدا ہوئی ہیں، سائنس کے بہت زیادہ علوم انگریزی زبان میں اب پائے جاتے ہیں، تو اس میں آپ یہ تقاضا کیوں نہیں کرتے کہ ایک ہی زبان ہونی چاہیے؟ تو انسانوں کی جو نفسیات ہوگی اس کے لحاظ سے ہی ہو، تو اس میں کوئی مشکل نہیں، آپ کو ہدایت چاہیے وہ ترجمہ بھی بیان کر دے گا، اور پھر یہ کہ فرض کیجئے کہ زبان ہی سیکھنی ہے، تو 1000 سال تک یورپ کے بچے سوچ بھی نہیں سکتے تھے کہ وہ اپنی مقامی زبانوں کے ساتھ لیٹن اور گریک نہیں سیکھیں، سوچ بھی نہیں سکتے تھے۔ تو ہمیں کیا تکلیف لاحق ہو گئی ہے کہ ہم اپنے بچوں کو اتنی عربی بھی نہیں پڑھا سکتے کہ جس سے وہ اللہ کی کتاب کو براہ راست سیکھ لیں؟ ہم لوگ کیا کوئی جزیرہ نما عرب میں اور حجاز میں اور مدینہ کی کس گلی میں پیدا ہوئے تھے؟ نہیں پیدا ہوئے، تو یہ کوئی مشکل نہیں ہے۔ اللہ تعالیٰ کو تکلیف دینے کی بجائے تھوڑی سی اپنے آپ کو دے لینی چاہیے۔ہر تقریر جو کی جائے گی اس میں پہلے سوال کا جواب دینا ہوگا، وہ آپ دیں۔ یہ جو آپ نے تقریر فرمائی ہے، اس تقریر میں استدلال کیا ہے؟ تو بیان ہے نا، جب آپ کہتے ہیں کہ اس کا کوئی مقصد نہیں، اس کی دلیل کیا ہے؟ یا اگر میں کہوں کہ مقصد ہے تو اس کی دلیل کیا ہے؟ تو کوئی چیز اس وقت قابل اعتناء بنتی ہے جب وہ استدلال پر مبنی ہو، کسی خوبصورت تقریر کا کوئی جواب دینے کی ضرورت نہیں ہوتی۔ ہمارے سب خطبہ آپ دیکھیں دیہات میں کر رہے ہوتے ہیں، وہ پہلے جملے سے بے معنی ہوتی ہے، آخر تک بھی بے معنی رہتی ہے۔ جو آپ نے سنا یہ سبق ہے اس بات کا کہ میں نے آپ کے سامنے ایک بات بیان کی، آپ کو سب سے پہلا سوال مجھ سے کرنا چاہیے اس کی دلیل کیا ہے، تو آپ بتائیے کیا دلیل ہے۔ اب میں تبصرہ کر دیتا ہوں اس لیے کہ بے دلیل بات پر صرف تبصرہ کیا جا سکتا ہے، اس کا جواب دینے کی ضرورت نہیں ہوتی۔ اس کائنات کو ہمارے زاویے سے دیکھیے، تو ہم انسان تو جب بھی آئے اس سے پہلے اسی کائنات میں 13.5 ارب سال کے قریب بتایا جاتا ہے اب اس کی عمر ہے، ویسے وہ اس کا حال وہی ہے اس طرح کی جو عمریں بیان کی جاتی ہیں کہ تھوڑے تھوڑے عرصے کے بعد گلاس ذرا دور رکھ دیا جاتا ہے پھر قریب رکھ دیا جاتا ہے۔ ہم نے دیکھا پچھلے 15-20 سال میں انسان 30,000 سال سے اب 3-4 لاکھ تک پہنچ گیا ہے، تو چلیے جو اس وقت بات بیان کی جاتی ہے 13.5-14 ارب سال، ہمیں تو اللہ تعالیٰ بتاتے ہیں کہ میرے فرشتے اس دنیا میں سب نظم چلاتے رہے، جنات ایک بہت بڑی مخلوق کی حیثیت سے ہم سے معلوم نہیں کب سے موجود ہیں، تو اس لیے خدا کے زاویے سے سوال بنائیں کیا۔ اچھا پھر دوسری بات، وہ یہ کہتے ہیں کہ یہ ساری کی ساری کائنات جو ہے یہ اصل میں بکھرا ہوا میٹیریل ہے، میں نے اس کو بکھیر دیا ہے، میں اس کو جمع کروں گا اور یوم تبدل الارض وغیر الارض والسماوات ابدی دنیا بنا دوں گا۔ تو اللہ تعالیٰ تو اپنی پوری بات بیان کر رہے ہیں، ان کی بات پر تو یہ سوال ہی نہیں پیدا ہوتا۔ اب اگر کسی سائنسدان کی تنگ نظری صرف انسانی کو دیکھ سکتی ہے یہ چونٹی کو دیکھ سکتی ہے تو وہ اپنے دماغ کا علاج کرے۔ ہمارے ہاں تو یہ جو بگ ہسٹری سے اس وقت لوگوں نے سوالات پیدا کیے ہیں وہ پیدا ہی نہیں ہوتے۔ یہ پوری دنیا آباد شاد تھی، آپ کو معلوم ہے اسی سے سارا قضیہ پیدا ہو گیا تھا، فرشتوں نے یہی سوال کیا تھا اللہ تعالیٰ سے کہ ہم اس دنیا کا نظم چلا رہے ہیں، ہم سے کیا خطا ہوئی ہے کہ آپ ایک ایسی مخلوق پیدا کر رہے ہیں جو کل ایک دوسرے کا گلا کاٹنا شروع کر دی؟ یہ دنیا ڈنڈار تھی کب؟ اس کے درختوں کو کب اپنے سائے میں بیٹھنے والے دستیاب نہیں تھے؟ تو یہ پہلے سائنسدانوں سے پوچھ لیجئے، پھر میں جواب دے دوں۔ یہ احتیاط تو بہت اچھی ہے، और मलहूज भी रखनी चाहिए, लेकिन जो कदीम इल्हामी सहाइफ हैं वो जिस उसलूब में बात करते हैं उसको हम तब्दील नहीं कर सकते। जिन लोगों ने उनकी गलत ताबीर की, इंटरप्रिटेशन में गलती की, उनकी गलती पर उन्हें मतवज्जे किया जाएगा। ये ताबीरें बड़ी खूबसूरत ताबीरें हैं, ये इंसान को अपने परवरदिगार से मुतल्लक करती हैं। इनको आप अदब से उठाकर वाक्या बना दें तो शिर्क पैदा हो जाता है, तो इस पे तवज्जो दिलानी चाहिए। अब हमारे यहाँ मिसाल के तौर पर सूरह यूसुफ में सैयदना यूसुफ ये कहते हैं कि इन्नहु रब्बी अहसन मस्वाय, ये मेरा आका है। वहाँ रब का लफ्ज़ इस्तेमाल किया उन्होंने ज़लीखा के खावंद के लिए, तो इसको तब्दील तो नहीं कर सकते ना, इसलिए कि अरबी ज़ुबान में ऐसे ही है, रब्बुद्दार रब्बुलमाल से कौन वाकिफ़ नहीं है। तो दुनिया की हर ज़ुबान में बहुत सी ताबीरें होती हैं जो अगर उनको गलत इंटरप्रेट कर दिया जाए तो मसाइल पैदा कर देती हैं। कुरान मजीद में भी कितने मकामात हैं जिसको लोगों ने बिल्कुल और मानी में ले लिया, कुरान में भी है। तो अब हम उनको कुरान से निकाल तो नहीं देंगे ना। तो जो इल्हामी किताबें हैं या कोई कदीम किताब है या मिसाल के तौर पर इंसानों की लिखी हुई कोई चीज़ है, तो वो जिस दौर में लिखी गई उसमें ज़बान के असालीब क्या थे, उसमें बात करने का तरीका क्या था, उसको बाकी रख कर हम गलती पर तवज्जो दिलाएंगे, उसको तब्दील नहीं कर देंगे, वरना वो तर्जुमा नहीं रहेगा, दखल दर माकूलात बन जाएगा। हर इंसान अपनी इब्तदा इसी जगह से करता है, अल्लाह ताला ने भी यही बताया कुरान मजीद में, यानी अगर अंबिया अलैहिस्सलाम ना आते तो यही वो बुनियाद है जिस पर हमारा मुआखज़ा होता, इसी को कुरान मजीद ने ख़ुद भी वाज़े कर दिया, यानी ये बता दिया है सूरह आराफ़ में कि मैंने अपना शऊर तुम्हारे अंदर डाल दिया था, बल्कि उसको एक मीसाक की सूरत दे दी थी, फिर तुम्हारी याददाश्त से उसको महव कर दिया इसलिए कि तुम्हें इम्तहान के लिए भेजा गया है। लेकिन वो याददाश्त से महव हुआ है, वो एहसास से महव नहीं हुआ। तो इस वजह से अल्लाह ताला को पहचान लेना, ख़ा इंसान अपने बातिन में नज़र डाल के पहचान ले, ख़ा कायनात पर एक नज़र डाल के पहचान ले, ये वो चीज़ नहीं है। अल्फाज तब्दील हो जाएंगे, हो सकता है कि वो नाम ना दे सके, तो ये भी अल्लाह ताला ने वदियत कर दिया। दूसरी चीज़ भी बयान कर दी कि जब हमने इंसानी नफ्स का तस्किया किया तो क्या किया, फ़अल्हमहा फुजूरहा व तक्वा, हमने उसके अंदर ये चीज़ इल्हाम कर दी कि वो सही रास्ते को भी पहचान सके और वो उस रास्ते से जो चीज़ें भटका देने वाली हैं उनका भी शऊर हासिल कर ले। तो ये सब चीज़ें अल्लाह ताला का वो इल्हाम है जो हमारी फितरत में डाला गया है, और ये बात भी अल्लाह ताला ने दोनों जगह वाज़े कर दी। वहाँ सूरह आराफ़ में अपने बारे में कि ये मैंने क्यों किया, तो उसमें देखिए क्या फरमाया है, इसलिए किया कि कहीं क़यामत में तुम खड़े हो के ये ना कह दो कि हमारी तरफ या हमारे आबा की तरफ तो कोई ख़बरदार करने वाला आया ही नहीं था। वहाँ यही कहा, यहाँ देखिए क्या कहा है, फ़अल्हमहा फुजूरहा व तक्वाहा कद अफलह मन ज़क्काहा व कद ख़ाब मन दस्सा, यानी इसी बुनियाद पर ये जो मैंने तुम्हारे अंदर खैर व शर का इल्हाम किया है वो फला पाएगा जिसने अपने नफ्स का तज़किया कर लिया, और जिसने उसे आलूदा किया वो नामुराद होगा। तो इसका मतलब ये है कि बुनियादी बात यही है। अब ये बुनियादी बात हमने समझ ली, इसके बाद अल्लाह का कोई पैगंबर आ गया, तो सवाल ये है कि फिर हमसे ये क्यों नहीं पूछा जाएगा कि तुमने उसका इनकार कैसे कर दिया। यानी इल्हाम वही, खुदा वही, उसका भेजा हुआ एक सफ़ीर आ गया, तो बच्चों को तो आपको वहीं से शुरू करना चाहिए जहाँ से अल्लाह ताला ने इंसान को बनाया है, लेकिन जब वो शऊर की उम्र को पहुँचें तो उनको अल्लाह के पैगंबरों का तारुफ कराया जाएगा। उस मौके के ऊपर जिस सवाल से मुझे भी दो चार होना है, आपको भी, एक हमारे यहूदी भाई को भी, नसरानी को भी, हिंदू को भी, वो सवाल ये है कि मैंने जो हिदायत तुम्हारे अंदर वदियत की थी, जब उसकी तस्दीक करते हुए मुसद्दिकल लिमा बैना यदै कोई आ गया मेरी तरफ से, तो तुमने रवैया क्या इख्तियार किया। तो जो इनकार की माकूल वजह बयान कर देगा वो आप यहाँ जमात इस्लामी के बाद बुज़ुर्ग बैठे उनसे पूछ ले, वो उज़्र शरई हो जाएगा, वो जो नहीं बयान कर सकेगा वो पकड़ा जाएगा। یہ سوال کچھ جہات رکھتا ہے. ایک یہ ہے کہ میرے بچے ہیں, آپ کے بچے ہیں, ہمیں کیا کرنا چاہیے, یہ اور بات ہے. وہ تو ممکن ہے کہ آپ کسی ایسے معاشرے میں رہتے ہوں جہاں چاروں طرف الحاد ہو, چاروں طرف شرک ہو, وہاں بھی یہ سوال ہوگا کہ ہم نے اپنے بچوں کو دین کیسے بتانا ہے, ان کی تربیت کیسے کرنی ہے, ان کی تعلیم کا کیا بندوبست کرنا ہے. تو کیا آپ کا سوال صرف اس پہلو سے ہے, یا آپ جب ہم کا لفظ بول رہے ہیں تو اس سے مراد بحثیت مجموعی ہماری قوم یا ہمارا معاشرہ ہے؟ یہ معلوم ہونا چاہیے پہلے, کیونکہ ہر چیز کا الگ جواب ہے. تو اگر تو آپ کا سوال صرف اپنی ذات کے بارے میں ہے, جیسے کہ مجھے بھی, آپ کو بھی, ہر شخص کو بیدار ہونا چاہیے, تو میرے نزدیک اس میں تین چیزیں ہیں جو ابتدا سے انتہا تک مروض رکھنی چاہیے. ایک یہ کہ جیسے میں نے ابھی ایک سوال کے جواب میں یہ عرض کیا, آپ ہدایت کو اپنے بچوں کے لیے ان کی فطری ترتیب کے ساتھ انفولڈ کریں, یعنی وہ ان کے شعور کے ساتھ ساتھ اپنے پرت کھولتی چلی جائے. یہ کام نہ کریں کہ ابھی بچے کی ولادت بھی پوری طرح نہیں ہوئی ہے اور آپ نے یہ کہہ دیا کہ منات حکم یہ ہوتا ہے اور علت اس طرح دریافت کی جاتی ہے. تو یہ کام نہ کریں. یعنی جس جگہ سے انسانی فطرت اپنے شعور میں نمودار ہوتی ہے, اپنے آپ کو انفولڈ کرتی ہے, جس طرح وہ اپنے مضمرات کو کھولتی ہے, آپ کو بھی اس کے ساتھ ساتھ چلنا چاہیے. ظاہر ہے اس کی تفصیلات. دوسری چیز جو ملحوظ رکھنی چاہیے وہ یہ ہے کہ بعض باتیں صرف بچپن میں سیکھی جا سکتی ہیں. ہم جب یہ کہتے ہیں نا کہ شعور کے ساتھ ہونا چاہیے, تو مثلا میرے ایک بیٹے نے اپنے یعنی میرے پوتے کے بارے میں برسوں پہلے مجھ سے کہا کہ پھر ہم اس کو قرآن مجید جو ناظرہ قرآن پڑھنا ہوتا ہے تو یہ بھی پھر جب شعور کی عمر کو پہنچے گا. تو میں نے کہا کہ نہیں, پھر نہیں پڑھ سکے گا, کوئی امکان نہیں. یعنی کچھ چیزیں بچپن ہی میں سیکھنے کی ہوتی ہیں. یعنی بچپن میں آپ اگر سکھائیں گے نہیں تو پھر زندگی بھر وہ نہیں سیکھا جائے گا. ہو سکتا ہے دوسرے علوم و فنون سیکھے جائیں. تو یہ تعلیم میں بھی ملحوظ رکھنا چاہیے کہ کیا چیزیں بچپن ہی میں سکھانے کی ہیں اور کیا چیزیں کہ جن کو بچپن میں موضوع نہیں بننا چاہیے, اس کا لحاظ رکھیں. تیسری چیز یہ ہے کہ جیسے جیسے شعور بہتر ہوتا چلا جائے تو ایک عالمی سطح پر ملحوظ رکھیں کہ ہر والدین اس پوزیشن میں نہیں ہوتے کہ اپنے بچے کی شعوری یا ذہنی نشو و نما کے ساتھ اس سے بات کر سکیں. چھوٹی چھوٹی دین کی باتیں, نماز سکھا دی, روزہ سکھا دیا, کچھ آپ نے سمجھا دیا, ہو سکتا ہے کہ بہت سے لوگ اسی پر کانے ہو کر اچھی نیکی کی خیر کی زندگی بسر کرتے ہیں. اس میں تو کوئی بڑی تقریر کرنے کی بھی ضرورت نہیں ہوتی. اخلاقیات کا شعور انسان کے اندر ودیت ہے. آپ نے نماز کی دعائیں سکھا دی ہیں, نماز پڑھنی سکھا دی ہے, قرآن سکھا دیا ہے. اگر نیکی خیر کے ساتھ وہ اس راہ پہ گامزن ہے تو اللہ کا شکر ادا کریں. لیکن اگر شعور کے بلند ہونے کے نتیجے میں سوالات سامنے آ گئے ہیں, جو جس طرح میں نے پہلے سوال کے جواب میں عرض کیا تھا کہ انسانوں کی ایک بہت بڑی تعداد ہے, یعنی تقابل کے لحاظ سے تو 8-10% بھی نہیں ہوتے, لیکن ایک بڑی تعداد ہے کہ جو اس طرح کے سوالات پیدا کر بیٹھتے ہیں, تو ان کے لیے پھر ناگزیر ہوتا ہے کہ جس علم کے بارے میں بھی ہو, اب یہاں میں صرف مذہب کی بات نہیں کر رہا, جس علم کے بارے میں بھی یہ ہو, وہ سائنس کے بارے میں بھی ہو سکتے ہیں. ایک بچے کو آپ نے ایک مرتبہ بتا دیا کہ اس پانی اپنی سطح ہموار رکھتا ہے, معلوم نہیں کہ وہ ساری زندگی اس پر ایمان لائے رکھے. لیکن بہت سے لوگ ہیں کہ چھوٹی چھوٹی چیزوں کے بارے میں سوالات پیدا کرنا شروع کر دیتے ہیں. تو اس میں پھر یہ ناگزیر ہوتا ہے کہ جس علم کے بارے میں بھی سوال پیدا ہوا ہے, اس کے بڑے لوگوں سے وہ ذہنی لحاظ سے متعلق ہو چکا ہو, اور ان بڑے لوگوں سے متعلق ہونے کے لیے سب سے پہلا سوال یہ سامنے آتا ہے کہ آپ اگر اسلام کی بات کر رہے ہیں تو کیا آپ نے بچے کو اسلام کی زبانوں میں سے کوئی زبان سکھائی؟ اسلام کی زبانیں اس وقت تک تین ہی ہیں, عربی, فارسی اور اردو. میں نے مغرب میں بے شمار لوگوں سے یہ کہا کہ آپ نہ اس کو قرآن پڑھائیں, نہ حدیث پڑھائیں, نہ کچھ نہ پڑھائیں, آپ اس کو اردو پڑھا دیں, بس آپ کا بچہ کہیں نہیں جائے گا. اور آپ یہ سب پڑھا دیں تو یہ آپ کے ہاتھ ہی نہیں آئے گا. کیا وجہ ہوتی ہے؟ وجہ یہ ہوتی ہے کہ جو ایک خاص ذہنی سطح کے لوگ ہیں उनको अब मैं आप ये वालिद वो अब्बा जान वो ताया जान ये मुतासर नहीं करेंगे, वो एक ख़ास जगह पर जाकर फिर उनको उस सतह की शख्सियात मुतासर करेंगी कि जो उसकी ज़हनी सतह के लिहाज से बात कर चुकी हैं, और उसमें तर्जमा कोई चीज़ नहीं होता। ये बिल्कुल वही बात है जिन्होंने कही है कि एक कुरान की हिदायत है, वो तो मैं भी उसका खुलासा बयान कर दूँगा, एक कुरान है वो फिर इन किताब आसमान दीगर अस्त। तो अबुल कलाम बात करेंगे या इकबाल बात करेंगे या सैयद अबुल आला बात करेंगे तो वो फिर एक और बात होगी। तो अगर तो यही जहद थी तो मैंने जवाब दे दिया, या कम से कम इस गलतफहमी में होकर दे दिया। आखिरी बात के जवाब में अर्ज़ किया कि तो आपको सोचना चाहिए वापस लाने के इम्कान को ये वो तासुरात तो हज़ार पहलुओं से हो सकते हैं। इस्लाम को मुजर्रद करें तो आपको फैलाने की ज़रूरत नहीं है, वो अपने अंदर इतनी कुव्वत रखता है कि वो जंगल की आग की तरह फैल जाएगा। मुजर्रद कीजिए, इसका मतलब है कि जो आपकी रवायत ने उस पर दूसरी चीज़ों के अंबार लगा दिए हैं उनको कहीं फेंकना नहीं, अलग करके खालिस इस्लाम लोगों को दिखा दीजिए, तो उसके बाद आपको कोई ज़रूरत नहीं है इस बात की, एक बात। दूसरी बात यह है कि इस्लाम को गैर मुस्लिमों तक कैसे पहुंचना है, ना मेरी तकरीर से, ना किसी तहरीर से, ना किसी के बाद से, ये बिल्कुल गैर मौसर हैं ये सब चीज़ें, और इसमें किसी का इस्तिस्ना नहीं है, बड़े से बड़े आदमी को। गैर मुस्लिमों तक इस्लाम सिर्फ कुरान से पहुँचता। मैंने यहीं लाहौर में डॉक्टर हमीदुल्ला साहब से पूछा था, और एक मजलिस में वो तशरीफ़ लाए थे, गालबन पहली बार बड़े अरसे के बाद तशरीफ़ लाए, मैंने और डॉक्टर जावेद इकबाल ने एक ही सवाल किया उनसे कि आप बरसों से वहाँ हैं, दसियों लोग वहाँ मुसलमान होते हैं, एक सेंटर है ना जिससे मुतल्लक थे वो, तो आप ये बताइए कि इस्लाम लाने का मुहर्रिक क्या होता है, लोग क्या बयान करते हैं आगे कि हम इस्लाम क्यों लाए। तो उन्होंने कहा 90% मैंने कुरान पढ़ लिया था, 10% मैंने अजान सुन ली थी या मैंने किसी को नमाज पढ़ते देख लिया, इसमें किसी वाइज़ के वास किसी किताब किसी लिटरेचर का कोई ताल्लुक नहीं। बिल्कुल दुरुस्त कहा है कुरान ने कि फज़क्किर बिल कुरान मैं यखाफ़ वईद, यानी दो ये आप देखिए दो लफ्ज़ हैं जिसमें पूरी बात बयान कर दी है। पहली चीज़ ये है कि आदमी इस दुनिया के बारे में इस अंदेशे को महसूस करता हो कि कहीं इसका खात्मा किसी हिसाब किताब पर ना हो जाए, अगर ये नहीं महसूस करता तो छोड़ दो उसको, वो मेरा है ही नहीं, अगर वो ये महसूस करता है तो बस कुरान दे दो उसको, फिर कुरान अपना काम कर लेगा। आलिम का काम असल में इसके बाद शुरू होता है, आपने कुरान पहुँचा दिया, तर्जमा उसका दुनिया की हर ज़ुबान में हो गया है, और अच्छे तर्जमे कीजिए। मौजूदा ज़माने में ये बिल्कुल वाज़े है कि अगर 10% लोग पढ़ने वाले हैं तो 80% लोग सुनने वाले होते हैं, ये इंसान के साथ ये मामला है। तो अब आपको ये मौका मयसर है कि कुरान आप सुनवा सकते हैं, यानी पहले तो ये नहीं था ऐसे, तो आप कुरान पहुँचाइए। कुरान ने मतवज्जे नहीं किया तो खुदाई इंतखाब से बंदा निकल गया, आपका दर्द सर नहीं है, इत्मीनान से बैठिए घर में, लाल्ला का बाखुन नफ्सा का अल्लाह यकूनु मोमिनीन, आपको क्या पड़ा है, वो जाने उसका काम है, वो मतवज्जे हो गया है, अब आपका काम शुरू हुआ है, यानी अब वो आपसे सवाल करेगा, वो अपने इश्कालात बयान करेगा, अब आलिम की जिम्मेदारी इसके बाद शुरू होती है, उसको तालीम देनी है उस शख्स को। तो ये तरीका इख्तियार कीजिए, और आज़रा है करम जो हम अपने तासुबात अपने फ़िरके अपनी ख़ास सूरतें अपने रवायती किस्म के तसव्वुरात लेके चले जाते हैं और फिर ये तबलीग करना चाहते हैं, तो मैंने आपको बता दिया कि उसका नतीजा क्या निकलता है। तो अल्लाह की किताब चूँकि हमें वालदैन दे देते हैं, घर में पड़ी हुई होती है, तो इस वजह से हम उसकी कदर से वाकिफ़ नहीं हैं। आप कभी देकर देखिए, बिल्कुल वही तस्वीर सामने आ जाती है जो ख़ुद कुरान ने खींची है कि जब उन्होंने पढ़ा तो उनकी आँखों से आंसू बह निकले। तो अल्लाह की किताब पहुँचाइए, मेरे नज़दीक अगर आप इस तरीके को इख्तियार कर लें तो इस्लाम के बारे में आपको तशवीश की ज़रूरत नहीं है, मैं तो हमेशा ये कहता हूँ कि ना इस्लाम को कोई ख़तरा है, ना उसके बारे में किसी तशवीश की ज़रूरत है। ख़तरा असल में इस्लाम को मुसलमानों से, इसका बंदोबस्त करना चाहिए। नहीं, ये बात ऐसे नहीं है, ये बदकिस्मती है कि हमारे यहाँ किस्सा गो लोगों ने इसको ऐसे ही बना दिया। सैयदना यूसुफ के दिल में ये शदीद ख्वाहिश थी कि अब ये मेरा भाई ना जाए। वो जो कुछ खुद भुगत चुके थे वो भी बिल्कुल वाज़े था, और उन्हें ये भी मालूम था कि बाकी भाई इस छोटे भाई के बारे में भी कोई अच्छी राय नहीं रखते। उन्हें ख़तरा भी था, आज के ज़माने में ख्याल ना करें कि आपने साहिबजादे को एयर होस्टेस के हवाले कर दिया, अमेरिका उतार देगी। काफिले सफ़र करते थे, मालूम नहीं रास्ते में क्या पेश आ जाए। तो एक भाई की हैसियत से वो शदीद इस्तराब में थे कि ये ना जाए, दिल में ख्वाहिश रखते थे, कोई तदबीर समझ में नहीं आती। तो ये जो आयत आपने पढ़ी है ये उस मौके की है कि ये दिल में ख्वाहिश तो रखते थे यूसुफ, लेकिन मा काना ले यूसुफा याखुज़ा अखाहु फ़ी दीनिल मलिक, लेकिन कानून का एहतराम जो वहाँ पे ज़ाब्ता था उसमें इसकी गुंजाइश नहीं थी कि वो उसको रोक ले। यानी मैं चाहता हूँ कि मैं एक नेकी और खैर का काम करूँ, अपनी ज़ात में वो काम सही है, लेकिन मैं जिस सरजमीन में हूँ वहाँ कानून के मुताबिक मैं ये नहीं कर सकता। आपने अच्छी मिसाल दी है, वहाँ सारे मज़हबी लोगों को यही मसला दरपेश होता है कि दूसरी शादी करने को दिल चाह रहा होता है, कानून में इसकी गुंजाइश नहीं होती। तो सैयदना यूसुफ़ कानूनी तौर पर नहीं रोक सकते थे, ये तबसरा किया कुरान ने पहले, इसको बुनियादी तौर पर समझ लीजिए। अब इसका मतलब यह है कि आदमी अब कुछ नहीं कर सकता, सैयदना यूसुफ भी इंसान है ना, कुछ नहीं कर सकते। अल्लाह ताला ने कहा मैं करता हूँ, यानी अल्लाह ताला तो झूठे कागजात नहीं बनवाते ना, तो अल्लाह ताला ने कहा मैं करता हूँ। आप कुछ भी ना करें, अपने भाई के सामान में अपना प्याला रख दें बस। उनको तो ये भी नहीं पता था क्यों रखवाया जा रहा है, ये भी नहीं जानते, कोई स्कीम नहीं की उन्होंने। अल्लाह ताला ने सिर्फ ये हुक्म दिया और उन्होंने रख दिया। इसके बाद वही हुआ जो इस दुनिया में रोज़ होता है, यानी इत्तफाकन उसी मौके पर बादशाह का प्याला गुम हो गया, इत्तफाकन बादशाह के कारिंदे प्याला ढूंढते ढूंढते वहाँ भी पहुँच गए। जैसे हमारे यहाँ होता है कि जब कोई चीज़ गुम हो गई तो सबसे पहले देखा जाता है घर में आने वाली माई कहाँ है। तो उन्होंने ख्याल किया कि ये लोग तो बाहर से आए हुए हैं, इनका सामान सबसे पहले देखिए। तो आप देखें कुरान मजीद ने बताया है कि बादशाह का प्याला नहीं मिला, यूसुफ अलैहिस्सलाम का प्याला मिल गया। वो तो मिला ही नहीं जो गुम हो गया था, जब वो मिल गया तो कानून का इतलाक बादशाह की तरफ से कर दिया गया। तो ये ऐसे हुआ, यानी खुदाई तदबीर है। वो सारी बात को देखने के बाद ना उन्होंने कोई झूठ बोला, ना उन्होंने कोई गलत बात की, ना कोई स्कीम की, वो तो खुद हैरान परेशान है, सिर्फ खामोश खड़े रहे, जो कुछ खुदा कर रहा था वो हो गया। तो आगे बयान किया है कि ये मेरी तदबीर थी जो मैंने यूसुफ़ के लिए की। तो अल्लाह ताला को तो ना रोकें तदबीरें करने से, बाकी हम बंदों को कानून के मुताबिक ही काम करने चाहिए। तो ये सारी बात जो है मैंने अपनी तफसीर अल बयान में वाज़े कर दी, और उसमें बता दिया है कि जो गुम हुआ उस वो सवा था, जो बरामद हुआ वो सिकाया था। ये बात ही ठीक नहीं है कि वही निकल आया था, रखा गया। नहीं, इस तरह की कोई हदीस नहीं है, ये तो पुराना मुहावरा है, गुरबा कुश्तन रोज़े अकबर, उसको किसी ने तर्जमा कर दिया होगा इस दर्रे में। इस्लाम में ऐसी कोई बात नहीं। जो रवायत बयान की जाती है बच्चों को 7 साल की उम्र में, बिल्कुल ज़ईफ़ रवायत, ऐसी चीज़ें हुजूर की नस्बत से बयान भी नहीं करनी चाहिए। देखिए, इसको भी हमेशा दो हिस्सों में तकसीम कीजिए। एक वो चीज़ें हैं जिनका ताल्लुक हमारे अमल से है, उनमें शायद आप जितनी आपने बातें कहीं आपको मिसाल ना दे सकें, मुश्किल होगा, देंगे तो मैं इंशाअल्लाह उसको वाज़े कर दूँगा। तो अमली जो चीज़ें हैं दीन में, यानी जिन पे हमने अमल पैरा होना है, जो अखलाकी उसूल हैं, अखलाकी अकदार हैं, चंद इबादात हैं, उनमें कोई सवाल इस तरह का है बिलमूम नहीं होता। ये जो हिस्सा आपने बयान किया है इसका ताल्लुक इल्म से है, यानी एक शख्स कुरान पढ़ता है और ये सवाल पैदा हो जाता है कि ये मलका बिल्कीस कौन थी। جو میرے خیال میں آپ نے باتیں پوچھی ہیں اس کا تعلق اس دائرے سے ہے. علم کے دائرے میں کوئی اندیشہ نہیں, کوئی ڈرنے کی ضرورت نہیں ہے. اس میں وہی صحیح اصول ہے کہ ایک بات آپ کی سمجھ میں نہیں آئی تو آگے بڑھ کے انکار نہ کر دیجئے, سمجھنے کا عمل شروع کر لیں, اہل علم سے ملیں, تحقیق کریں. اب یہ دیکھیں نا, ابھی انہوں نے سیدنا یوسف کے واقعے کے بارے میں ایک سوال کیا ہے. جو بات انہوں نے بیان کی ہے وہی ہر باعث بیان کر رہا ہے, یعنی اس میں ایک بڑی اچھی اسکیم بنا کے قانون کو دھوکہ دیا جا رہا ہے. ظاہر اشکال پیدا ہوگا نا. اب میں نے اپنا نقطہ نظر بیان کر دیا, ہو سکتا ہے ان کا اطمینان نہ ہوا ہو, کسی اور کے پاس چلے جائیں وہاں سے بات کر لیں. تو یہ ایک علم کی دنیا میں جاری رکھیں. قرآن مجید کے بھی دونوں پہلو ہیں, یا دین کے بھی. ایک آپ کے عمل کی چیزیں ہیں, میرا احساس ہے کہ اس میں کم سے کم مجھے تو کبھی کوئی سوال پیدا ہی نہیں ہوا, اور ایک علم کا حصہ ہے, اس میں آپ نے کہا تمہیں بھی کبھی کوئی سوال پیدا ہوا وہ ختم ہی نہیں ہوتے. تو ان دونوں کو الگ الگ رکھ کے آپ معاملہ کریں, کبھی کوئی پیچیدگی نہیں ہوگی. جی ہاں, دیکھیے یہاں پر بھی یہ ہے کہ اپنے حدود علم پہچاننا چاہیے. میرا علم اس دنیا سے شروع ہوتا ہے, میرے سے مراد انسان کا علم, اور اس دنیا کے اندر جو مسئلے ہیں مجھے اسی کے جواب تک محدود رہنا ہے. یہ جو آپ کا سوال ہے اس کا تعلق اس دنیا سے نہیں ہے, اس کا تعلق آپ سے بھی نہیں ہے, اس کا تعلق خدا سے. ان تمام سوالات کو میں بھی ڈائری میں لکھ رہا ہوں, اگر موقع ملا تو پوچھیں گے اللہ تعالیٰ سے. تو اس میں وہ صحیح بات وہ ہے جو استاذ امام نے تدبر قرآن میں لکھی ہے کہ اگر حروف مقطعات تمہیں یہ سبق دے دیں کہ تم سب کچھ نہیں جانتے تو یہ سب سے بڑا علم ہے. تو علم کا ایک بہت بڑا حصہ ہے کہ جس کو تفویض میں ڈال دینا چاہیے. وہ دسیوں سوالات ہیں جو اللہ تعالیٰ کی اسکیم کے بارے میں پیدا ہوتے ہیں, یعنی اس اسکیم کے بارے میں جس کائنات کے اندر کار فرما ہے. تو ہمیں اس مسئلے کو حل کرنا چاہیے. اچھا, ساری دنیا یہی پریکٹیکل طریقہ اختیار کرتی ہے, سب نے اس مسئلے کو حل کر لیا ہے کہ یہ میز کارپینٹر نے بنائی ہے, حالانکہ اس سوال کا جواب تو نہیں ملا کارپینٹر کو کس نے بنایا. تو یہ پہلے کے اوپر ساری دنیا مطمئن ہے نا. میری گزارش ہے آپ بھی مطمئن ہو جائیں دوسرے پہ تحقیق کریں. نہیں, نماز کے بارے میں اللہ تعالیٰ نے ہر سوال کا جواب دے دیا. آپ بالکل اطمینان کی حالت میں ہیں, مسجد میں جائیے, نماز پڑھیے. اللہ کرے کہ ہمارے خواتین کے لیے بھی راستہ کھلے. میں نے تو ملیشیا میں جاب کر جاب خواتین کو عشاء کی فجر کی نماز پڑھتے آتے دیکھا. اچھا, اگر آپ اطمینان کی حالت میں نہیں ہیں اور عام طریقے پر گھر میں ہیں, کسی دکان میں ہیں, وہاں نماز پڑھنی ہے, تو جو فرض نماز ہے وہ تو 5-7 منٹ کی چیز ہے جو آپ پر لازم کی گئی ہے. آپ اس کے گرد و پیش کے تمام نوافل اگر دل بھی چاہے پڑھنے کو رات میں آ کے پڑھ لیجیے, لیکن وہ 5-7 منٹ کی جو پڑھ لی آپ نے, آپ اس پوزیشن میں نہیں ہیں کہ آپ باقاعدہ طور پر کہیں کھڑے ہو کر نماز پڑھ سکیں. ایک ڈاکٹر ہے, وہ آپریشن کر رہا ہے, آپ سفر میں ہیں, آپ گاڑی میں بیٹھے ہوئے ہیں, آپ کسی بڑے شہر میں پھنسے ہوئے ہیں. اللہ تعالیٰ فرماتے ہیں فرجالن رکبانا, سفر کرتے ہوئے پڑھ لو, پیدل چلتے ہوئے پڑھ لو. ساری چیزیں جتنی نماز کی فارم کی ہیں وہ اشاروں میں ڈل جائیں. تو اس لیے مشکل کیوں پیش آتی ہے؟ یعنی آپ تو گاڑی کے اسٹیئرنگ کے اوپر سر جھکا دیجیے, بس ختم ہو گئی بات. یعنی قرآن مجید کے الفاظ تو یہ ہیں کہ پھر رجالن اور رکبانا, اس پہ تو مجھے فقہ بتانے کی بھی ضرورت نہیں ہے. اللہ تعالیٰ نے اس سوال کا خود جواب دے دیا, تو وہ بتائیے مجھے کہ آپ کو کیوں دقت پیش آتی ہے. اصل چیز یہ ہے کہ انسان کے باطن میں یہ بات اتر جائے کہ یہ اب نماز کا وقت آ گیا ہے تو اس کا ایک مطلب ہے. اس کا مطلب یہ ہے کہ میرے پروردگار نے مجھے بلا لیا. تو بس اپنے دل سے پوچھیں کہ آپ کس حالت میں ہیں. تو میں نے آپ سے عرض کیا نا کہ ان تمام حالتوں کو قرآن نے بیان کر دی. آپ دیکھیں کہاں تک بات بیان کی ہے, یعنی وقت میں تخفیف کر دی, رکعتوں میں تخفیف کر دی, قصر کا اصول بیان کر دیا, یہ ساری چیزیں بیان کر دی. اور جب کوئی بات بھی کرنی ممکن نہیں رہا کہ تو فرجال رکبانا, اب پیدل چلتے ہوئے پڑھ لو. اصل چیز یہ ہے کہ وقت پر آپ نے حاضری لگوا دی. تو آپ ڈاکٹر کے نسخہ لکھتے ہوئے بھی وہ جو اللہ کو یاد کرنے کا طریقہ وہ کرتی رہی ہے اور اپنا کام کرتی رہی ہے, اس سے کوئی فرق نہیں پڑتا. तो पहले ये समझ लेना चाहिए कि क्या फिलवाके नमाज के मामले में कोई ऐसी मुश्किल पैदा कर दी है अल्लाह ताला ने। यानी ये वाहिद चीज़ है, चूँकि पाँच वक्त हमको पढ़नी है और बड़े अहतमाम के साथ अल्लाह ने इसका हुक्म भी दिया है और एक बड़ा दीन का हुक्म है, तो इसलिए इसमें यह तरीका नहीं इख्तियार किया जो हमारे यहाँ का फ़कीह इख्तियार करता है। अल्लाह ताला ने यह तरीका इख्तियार किया, ये सूरत है तो ऐसे पढ़ लो, ये सूरत है तो ऐसे पढ़ लो, यहाँ तक कि फरिजालन और रुकबान आप अंदाज़ा करें पैदल चलते हुए पढ़ लो, सवारी पर बैठे हुए पढ़ लो। यानी अब वो किबले की पाबंदी भी ख़त्म हो गई, अब जमात में जाने की पाबंदी भी ख़त्म हो गई, अब रुकू सजूद करने की पाबंदी भी ख़त्म हो गई, पढ़ लो। पैदल चलते हुए तो कुछ भी नहीं कर सकते ना, ये नहीं कहा कि रुक जाओ थोड़ी देर के लिए, ये भी नहीं कहा। तो इसलिए मुझे बताइए मुतय्यन करके कि क्या मुश्किल है, अब एक एक मुश्किल को लेते चले जाएंगे, बता देंगे आप, बस उसकी अहमियत को समझ लें तो इंशाल्लाह मुश्किल नहीं पेश आएगी। बेटे मेरे इल्म में नहीं है कि अल्लाह ताला ने कभी ये कहा हो कि वालदैन की इताअत करो, अगर कहीं कहा है तो मुझे बताइए कहाँ कहा, ऐसी कोई बात नहीं। वह बिल वालदैन एहसाना, वालदैन के साथ हुस्न सलूक करो, ये कहा, यानी उनकी ज़रूरियात का ख्याल रखो, उनसे मोहब्बत करो, उनकी बुरी भली बात को भी अदब के साथ सुन लो, ये कहा है। इताअत तो अल्लाह अल्लाह के रसूल की जाती है, इताअत करने का पूरे कुरान में कहीं हुक्म नहीं, किसी एक जगह भी नहीं कहा, बिल वालदैन एहसाना कहा है। ये समझ लें कि कुरान और नमाज सुकून देने के लिए नहीं है, बहुत परेशान करने के लिए है। हकीकी इज़्तिराब पैदा होना चाहिए दोनों से। ये असल में हमने नमाज को कोई अमलियात किस्म की चीज़ समझा हुआ है कि जब बेसुकूनी हो डिप्रेशन बढ़ जाए नमाज पढ़े, ये बात ठीक नहीं। तो इस वजह से आप कुरान मजीद जब आप पढ़ेंगी तो कुरान तो सवालात उठा देगा, मसाइल पैदा कर देगा, ज़िंदगी का एक दूसरा जाविया सामने ले आएगा, आप उसको फॉलो करें, ये देखें वो कहता क्या है। तो शदीद इस्तराब से जब आप गुज़र जाएंगी तो उसका हासिल इत्मीनान होता है, वो कोई मंत्र नहीं है जिसको पढ़ने से इत्मीनान हो जाता है, पहले मरहले में तो उसको करना ही यही है। और इसी तरह नमाज के बारे में भी ये समझ लें कि जो पंज वक्ता नमाज है जो हम पर फ़र्ज़ की गई है वो असलन हाज़िरी है, उसमें खुशू मैसर आ जाए तो अल्लाह का शुक्र करें, उसकी असल इताअत है, बस वक्त आ गया है मुझे हाज़िर होना है। आप इम्तिसाल अमर करें, बाकी चीज़ों को अल्लाह ताला पर छोड़ दें। उसमें तकाजे दो किए गए हैं, यानी वक्त की, उसके आदाब की हिफाजत और उस पर दवाम, हम अला सलातहिम युहाफिज़ून, हम अला सलातहिम दायमून, बुनियादी तकाजा ये है। इसके बाद खुशू पैदा हो, अल्लाह का ज़िक्र ज़्यादा से ज़्यादा आप करें, बहुत दिल लगने लग जाए, तो ये चीज़ें जो हैं ये कभी मैसर आती हैं कभी मैसर नहीं आती, इनको मसला नहीं बनाना चाहिए। आपको बुला लिया है, अम्मा जान कह रही हो कि बेटा ज़रा पाँच मिनट मुझे मिल के जाना, और आपकी नकटाई की नॉट भी ठीक ना हो रही और भाग रहे हो दफ्तर के लिए, तो जाना ही पड़ेगा ना। तो पहले मरहले में ऐसे ही जाते हैं अल्लाह के हुजूर में, बुला लिया बस, अब क्या किया जा सकता। देखिए ये जो मौजूदा ज़माने में फेमिनिज़म ने बाज़ मसाइल पैदा कर दिए हैं, इसमें दूसरे के जज्बात की रियायत कर दें बस आप। यानी मुझे इससे क्या दिलचस्पी है कि आप मुझे कहते हैं कि मुझे फ़लाँ नाम से पुकारें, अच्छी बात है, लेकिन आपकी जो राय है वो शाइस्तगी के साथ बयान कर दें। और मैंने देखा है मगरब में रह के देखा है, बहुत इत्मीनान से लोग सुनते हैं, शदीद इख्तलाफ़ के बावजूद सुनते हैं, हमारे यहाँ के मुकाबले में बहुत बेहतर तरीके से सुनते हैं। जिन लोगों का आपने ज़िक्र किया है उनसे भी बात करने में, हम असल में कोई ईंट पत्थर हमने रखे होते हैं सब जेब में, वो पहले मार देते हैं, उसके बाद एक रद्दअमल की नफ्सियात पैदा हो जाती है, तो इससे कोई फ़र्क नहीं पड़ता। ये आम बोलचाल की चीज़ें हैं, किसी ने कहा जी मैं अपने लिए ये लफ्ज़ पसंद नहीं करता या नहीं करते, ना बोलें, क्या फ़र्क पड़ता है उससे। ताहम जब आप उसका ये मुतालबा पूरा कर दें तो उसके बाद शाइस्तगी से अपनी बात बयान कर दें, और वो طنز تاریخ اور نفرت کے اسلوب میں بیان نہ کریں. یعنی اس کے اندر سچی, جس کو کہا ہے نا حضور نے کیا دین و نصیحہ, دین سچی خیرخواہی کا نام ہے. تو جب آپ سچی خیرخواہی کے جذبے سے بات بیان کریں گے تو دوسرا سنے گا آپ کی بات. ہم اس طرح بیان کرنے کے لیے تیار نہیں ہوتے, کوئی مشکل مجھے نہیں پیش آتی, بدترین سے بدترین ملحدین کے ساتھ بھی کوئی مشکل نہیں پیش آتی. یعنی یہ کوئی لازم ہے کہ آپ نے پہلے ایک اینٹ مارنی ہے, پھر اس کا سر پھوڑنا ہے, پھر جب اچھی طرح اس کا خون بہنے لگ جائے تو پھر ایک مسکراہٹ کے ساتھ دیکھنا ہے کہ دیکھو کیسے میں نے کیا تمہارے ساتھ, اب آپ دین کی دعوت بھی سن لیں. کسی کا بھی کوئی قصور نہیں ہوتا, قصور تو ہمارا ہی ہوتا ہے. بچوں کو تکلیفیں آتی ہیں, ان کا کیا قصور ہوتا ہے؟ اس لیے بچے جب تک شعور کی عمر کو نہیں پہنچتے وہ اپنے والدین سے ملک ہوتے ہیں, سب معاملات اسی طرح ہو جاتے ہیں. تکلیف آتی ہے, بیمار ہوتے ہیں, مر جاتے ہیں, سب ہوتا ہے نا, ان کا تو کوئی قصور نہیں ہے. تو جو دنیا میں عام قانون چل رہا ہے, دن رات وہی قانون چل رہا ہے. اس دنیا میں جو آفتیں آ جاتی ہیں وہ آتے ہوئے دیکھتی ہیں. اب آزاد کشمیر میں جب زلزلہ آیا تھا تو زلزلے نے دیکھا تھا کہ بچوں کو نہیں مارنا یا کسی کو مارنا, تو اس وجہ سے یہ تو اللہ تعالیٰ کے ہاں موت کا تعلق, یعنی جو مارنے کا تعلق ہے, یہ کسی قانون پر ہے ہی نہیں ہے سر, تو آ جاتی ہے بس. دس سال کی عمر میں آ گئی, ماں کے پیٹ میں آ گئی, جوانی میں آ گئی, تو موت کے لیے کوئی ضابطہ مقرر نہیں ہے. تو اللہ تعالیٰ کا فیصلہ آ گیا, وہ اس کا صلہ دے گا. وہ کسی کو اگر بے قصور موت آئی ہے, کتنے لوگ ہیں جو مقتول ہو جاتے ہیں, کتنی مائیں ہیں. یعنی میں ایک مرتبہ اعداد و شمار دیکھ رہا تھا کہ سینکڑوں کی تعداد میں مائیں ہیں جو ہر سال اپنے بچے خود مار دیتی. اب دیکھیے کیا ہے, نفسیاتی امراض میں حادثے ہو جاتے ہیں, باپ ہے مار دیتے ہیں. تو اس لیے یہ جو جزا و سزا اللہ نے دینی ہے تو وہ اس سے کائنات کو, دنیا میں جو اصول ہے, دنیا عدل کے اصول پر نہیں بنی ہوئی, یہ دنیا امتحان کے اصول پر بنی ہے. عدل کا ظہور ہمارے مرنے کے بعد ہوگا. تو اطمینان رکھیں اللہ تعالیٰ کے پاس, یہ آپ کی طرف سے کھڑے ہیں آپ, بچہ مر گیا, دوسری طرف کھڑے ہو جائیں, بچے کو اللہ کے فرشتوں نے فوراً اپنی آغوش میں لے لیا, تو آپ ادھر کھڑے ہو کے دیکھیں تو کمال رحمت کا ظہور ہو گیا, وہ امتحان سے ویسے ہی بچ گیا. اللہ نے اس پھول کو اٹھایا اور کسی حور کی آغوش میں ڈال دیا, تو آپ اللہ تعالیٰ کی طرف سے جب دیکھیں گے تو کوئی مسئلہ ہی نہیں ہے, اپنی طرف سے دیکھ رہے ہیں. تو اس لیے اللہ تعالیٰ نے جو موت اور زندگی کا قانون بنایا ہے وہ کسی عدل پر مبنی نہیں ہے کہ فلاں آدمی کو 40 سال میں مرنا چاہیے, فلاں کو 20 سال میں. البتہ یہ ضرور کہا ہے کہ جب تک میں اس دنیا میں پوری مہلت نہیں دے لیتا اس وقت تک میں آخرت میں مواخذہ نہیں کروں گا. تو یہ عدل کا تقاضا ہے, وہ بیان کر دیا قرآن مجید. یہ تو ایسے ہی ہوگا. یہ جو سربراہ کا لفظ ہے اس کو سمجھ لینا چاہیے. یعنی گھر ایک نظم ہے, ایک ادارہ ہے. یہ ایک مرد اور عورت کے باہمی تعلق کو محض قانونی بنانے کا نام نہیں ہے, جیسے کہ عام طور پر خیال کیا جاتا ہے. اللہ تعالیٰ نے چونکہ ہمیں پیدائش کے بعد ایک ماں باپ کی آغوش میں ڈالنا تھا, اور ایک لمبا عرصہ ہمیں گزارنا ہوتا ہے جس میں ہم کچھ بھی کرنے کے قابل نہیں ہوتے, یعنی ایک ناتوان وجود. تو اس لیے یہ ضروری ہوا کہ شادی کا ادارہ قائم ہو, نکاح کے ذریعے سے ایک نظم وجود میں آیا جائے. جب نظم وجود میں آئے گا تو سب سے پہلا سوال وہی ہوگا جس کا آپ نے ذکر کیا کہ معیشت کی ذمہ داری کس پر ہے. تو یہ ذمہ داری ظاہر ہے کہ مرد پر ڈالی گئی ہے, عورت پر ذمہ داری نہیں ڈالی گئی. اس کو پورا حق ہے, وہ کھائے کمائے, جو کچھ بھی اس کے پاس ہے, وہ کوئی ملازمت کرتی ہے, کاروبار کرتی ہے, کوئی پابندی نہیں, لیکن اس پر ذمہ داری نہیں ڈالی گئی, وہ جواب دہ نہیں ہے اس کے لیے. اچھا, اب جو آپ نے ایک مثال دی ہے, یہ عام حالات کا قانون ہے, عام حالات میں ایسے ہی ہو رہا ہوتا ہے. یعنی گھر کا سربراہ اپنی ذمہ داریاں ادا کرتا ہی ہے, ذمہ داریاں ادا نہیں کر پا رہا. سوال یہ ہے کہ کیا نوعیت ہے اس کی؟ کہ ایک صورت تو یہ ہے کہ وہ اپنی غفلت کوتاہی کی وجہ سے یہ نہیں کر رہا, اس میں تو اس کو ماخوذ کرنا چاہیے, اس کو سوسائٹی بھی کرے گی, دین بھی کرتا ہے, اس نے کیوں ذمہ داری پوری نہیں کی؟ ایک دوسری صورت یہ ہے کہ آدمی معذور ہو گیا, بیمار ہو گیا, کوئی اس طرح کی صورت ہو گئی, تو اب اصل میں یہ سربراہی کا سوال ختم ہو گیا. अब सवाल ये है कि हमें उसकी मदद करनी है, यानी हम बेटे हैं तो मदद करनी है, बीवी हैं तो मदद करनी है। अब नौइयत बिल्कुल तब्दील हो गई, तो इसमें दोनों को ये करना चाहिए कि मदद करने वाले ये ख्याल ना करें कि वो एहसान कर रहे हैं, इस मदद की कल मुझे भी ज़रूरत पड़ सकती है, आपको भी पड़ सकती है, और मदद लेने वाला अब अपनी सारी जिम्मेदारियों से सबकदोश होकर चारपाई पर पड़ा हुआ है तो आज राहे करम सरबराई का खन्नास भी निकाल दे अपने दिमाग से,
मतलब वो जो बेटी
यानी ये ख्याल करे कि भाई अब मुझे ये काम नहीं करना चाहिए, तो अब आप बेटों पर आ जाइए, यानी बेटों ने जिम्मेदारी संभाली है, बेटों ने जिम्मेदारी संभाली है तो वो असल में बाप के होते हुए या ना होते हुए संभाली। अगर बाप दुनिया से रुखसत हो गया है तो उसके बाद तो माँ सरबराह है, घर की असल सरबराह वो है। सरबराही की इज्जत बाप के रुखसत होने के बाद माँ को दी जाएगी, वो पहले भी देनी थी लेकिन अब तो आखिरी दर्जे में, और आप वहाँ पर भी खिदमतगार की जगह पर रहेंगे, ये सरबराही शिफ्ट नहीं हुई आपकी तरफ, उनको सरबराही उनके ख़ानदान की दी गई। तो इसलिए वालदैन की जो हैसियत है वो बहुत मुनफरद है जब वो वालदैन बन जाते हैं, यानी एक आदमी शौहर है तो उसकी नौइयत और है, इस वक्त वालदैन का ताल्लुक पैदा हुआ है तो अब वालदैन का मामला ये है कि वो सरबराह तो हैं, उनके साथ हुस्ने सलूक करना है, उनसे मोहब्बत करनी है, उनके हुकूक अदा करने हैं, ताहम वो अगर अपनी जिम्मेदारियाँ पूरे करने के काबिल नहीं रहे तो ये उनको तरबियत करनी चाहिए कि अब बाबा जी आप ज़रा बाबा जी ही रहें तो बेहतर है। तो इसका ताल्लुक मेरे नज़दीक फिक्स से नहीं है, जो सवाल आपने किया है इसका ताल्लुक तरबियत से है। दसियों लोग हैं जिनको मैं ये बता चुका हूँ कि जब आप बूढ़े होकर अपने बेटे के घर में आ गए हैं तो अब आज राहे करम घर के मामलात के अंदर ये हर कदम के ऊपर मुदाखलत करना ये नागुज़ीर है, अगर आप ये करते रहे तो कुछ देर के बाद ये साजिश बन जाएगी। फसल व अहल ज़िक्र में अहल ज़िक्र से मुराद हैं बनी इसराइल। आज ज़िक्र कुरान मजीद में किताब इलाही के नामों में से एक नाम है, यानी ये कहा गया है कि इन लोगों के पास चूँकि अल्लाह की हिदायत रही है, ये इस हिदायत के अमीन हैं, इनको ये याद दहानी कराई गई तौरात की सूरत में, इंजील की सूरत में। तो अगर पैगंबर के बारे में कि वो कौन है, वो क्यों आए हैं, कोई तरद्दुद है, कोई अदम इत्मीनान है तो इनसे पूछ लो। तो आयत सियाक सबाक में ये मानी रखती है, यानी सियाक में आई है, इसमें गोया वो शहादत पेश की गई है जो रसूलुल्लाह के लिए अहले किताब के यहाँ महफूज की गई थी। ये वही शहादत है जिसका जगह जगह कुरान में ज़िक्र है कि वो लोग यारिफूनहू कमा यारिफून अबनाअहुम, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ऐसे ही पहचानते थे जैसे कोई महजूर बाप अपनी औलाद को पहचानता है, और उनके यहाँ ये पेशींगोयाँ भी मौजूद थीं। तो ये बताया गया है कि तुम लोग अगर 2000 साल से, यानी किन को बताया गया है, मुशरिकीन अरब को जो रिसालत माँ आप सल्लल्लाहु अलैहि वसल्लम के अव्वलीन मुखातबीन है, कि तुम लोग अगर 2000 साल से पैगंबरी से, पैगंबरी की तारीख से, पैगंबर कैसे आते रहे हैं, वो क्या चीज़ें कहते हैं, इनसे नावाकिफ़ हो तो इन लोगों से मालूम कर लो। तो उनकी शहादत पेश की गई है, इसी को दूसरी जगह बयान किया गया है, व शाहिदा शाहिदुम मिन बनी इसराइल, यानी उसको आगे खोल भी दिया गया है। तो सियाक सबाक के लिहाज से आयत का मतलब ये है। बाकी जो हमारे यहाँ का आम तरीका है कि आप सियाक सबाक को नज़रअंदाज करके आयत को पढ़ें, तो फिर हमारे मौलाना मुफ्ती शफी साहब ने इससे पूरी तकलीफ साबित कर ली। तो ये आपका इंतखाब है कि आप क्या काम उससे लेते हैं। तो मेरे नज़दीक तो चूँकि मेरा नुक्ता नज़र यही है और मैं इस पर इसरार करता हूँ कि कुरान मजीद की जो चीज़ भी आपके सामने आए, लफ्ज़ क्या कहता है, जुमले की तारीफ़ क्या है, किस सियाक में बात की गई है, मुतकल्लिम यानी जो इस कायनात का खालिक है उसका मंशा क्या है वो बात कहने में, ये आपको पूरी पाबंदियों के साथ समझना है। इसमें अदना दर्जे में आपने लफ्ज़ को नज़रअंदाज कर दिया, आपने जुमले की तारीफ़ को नज़रअंदाज कर दिया, आपने सियाक व सबाक को नज़रअंदाज कर दिया, तो मेरे नज़दीक तो ये इफ्तरा अल्लाह हो जाएगा, अल्लाह पर झूठ बांधना हो जाएगा। तो इस वजह से मैं तो इस आयत को इसके सिवा किसी और मौके के लिए इस्तेमाल नहीं कर सकता। ये देखिए ना, अला बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब, ये अल्लाह की याद दहानी है कुरान, दिलों को हकीकी इत्मीनान इसी से हासिल होगा, ये है इसका मतलब आयत का। अब आप जानते हैं कि ये आयत कहाँ कहाँ किस किस मानी में इस्तेमाल हुई, हालांकि सियाक में और कोई मानी नहीं है उसमें। वहाँ ज़िक्रुल्लाह से मुराद कुरान मजीद। आप देखें कुरान मजीद ने किस तरह मुख्तलिफ जगहों पर इसको इस्तेमाल करके दिखाया, इन्ना नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहू लहाफ़िज़ून। तो अज़-ज़िक्र कुरान के अल्लाह की किताब के नामों में से, उसी मानी में इसको लेना चाहिए। इसमें दो पहलू हैं, एक ये कि मेरे अपने पेश नज़र जो इल्मी काम थे तो उनके लिहाज से, तो आज से कोई 12-13 साल पहले मैंने मुल्क छोड़ा, 2009 में गया था, बहुत बेहतर रहा। यहाँ मेरी मसरूफियात बहुत पब्लिक हो गई थी और मेरा ख़्याल है कि बहुत से काम पाए तकमील तक ना पहुँच सकते। इस वक्त भी मेरी तमाम तर दिलचस्पियों का महवर हदीस का प्रोजेक्ट है जो मैं इस वक्त कर रहा हूँ, और वहाँ मेरे पास बहुत मौका होता है इसका, मैं बहुत इत्मीनान के साथ काम कर सकता हूँ। तो अगर आप इस जाविये से देखें तो बहुत बेहतर रहा। दूसरा पहलू ये है कि लोगों के साथ कुछ रब जब, उसमें बिलवास्ता रब जब तो कभी ख़त्म नहीं हुआ, वो अल्लाह ताला ने ऐसे असबाब पैदा कर दिए। अब भी मैं हफ्ते में 2 दिन बिल्कुल बराए रास्त गुफ्तगू कर रहा होता हूँ, तो इसलिए उस पहलू से तो नहीं, ये कि लोगों से मिला जाए, उनको मिलने के मौके हों, इसमें आप कह सकते हैं एक फासला हायल हो गया है। तो अब इसमें अब तो जो फैसला करना है वो इस बुनियाद पर नहीं करना कि प्रोडक्टिविटी की बढ़ेगी या कम, अब तो घर में बुढ़ापा कहाँ गुजारना है। तो इसलिए उस लिहाज से सोच रहा हूँ मैं भी, मुजमहल हो गए कुवा गालिब और बनासिर में इतदाल कहाँ। जी इसमें असल में सूरह माईदा को आप शुरू से जब पढ़ेंगे ना तो ये मालूम होगा कि वहाँ अहकाम नहीं बयान हो रहे, अहकाम की फिक बयान हो रही है। यानी अहकाम की फिक का मतलब ये है कि अल्लाह ताला ने कुछ हिदायत दी, उन हिदायत से मुतल्लक बाज़ फिकी सवालात पैदा हुए, उनको कुरान बयान कर रहा है। तो ये तकमीली अमल है, यानी जिसको कुरान मजीद कहते हैं ना कि इन्ना अलैना बयानहु, अगर कोई इश्काल होगा, कोई फिकी सवाल होगा, कोई इज्तिहादी मसला होगा तो हम उसको भी वाज़े करेंगे, अल्लाह ताला कहते हैं। तो सूरह माईदा इस लिहाज से है, जब वो ज़रूरी चीज़ें बयान कर दी हैं तो फिर ये कहा है कि ये हमने क्यों बयान किए हैं, इसलिए बयान किए हैं कि अब वो दीन पाया तकमील को पहुँच गया है जिसको हमने तुम्हें देने का फ़ैसला किया। तो वो इतमाम नेमत की आयतें हैं जिनके बाद इसका ऐलान किया है, बड़ी बरमहल आयत है। ठीक किस जगह की, मीडिया को तो मेरी बहन तवज्जो ही दिलाई जा सकती है कि वो ये जिम्मेदारियां कैसे पूरी करे। मैं तो अपनी ज़ात की हद तक ही अर्ज़ कर सकता हूँ, और मेरा ख़्याल है कि अगर मैं एक नज़र डाल के शुमार करूँ तो कोई 20-25 दफ़ा तो मैंने ये सब बयान किया होगा इस पिछले 30-40 साल के अरसे में, और मेरा ख़्याल है पाकिस्तान के हर बड़े चैनल पर बयान किया होगा। तलाक़ के बारे में दसियों सवालात के जवाब भी दिए होंगे। जो कुछ मेरा नुक्ता नज़र है उसको इस्तदलाल से भी बहुत बयान करने की सही की है ताकि लोगों की समझ में आ जाए। तो इसलिए बस आदमी ये जद्दोजहद ही कर सकता है। जिस ज़माने में मैं इस्लामी नज़रियाती कौंसिल का मेंबर था तो मैंने निकाह नामे की तरह तलाक नामा तैयार कर दिया था, वो अब उनके कागजात में होगा कहीं पड़ा हुआ, और इसरार किया था इस बात के ऊपर कि उसी निकाह रजिस्ट्रार को आप एक रजिस्टर बना के ये भी दे दें। तो थोड़े अरसे के बाद लोग आदी हो जाएंगे कि जब उन्हें तलाक लेनी होगी तो वो जा के वो लेंगे, तो ये सब नहीं होगा। क्योंकि इस वक्त सूरत हाल क्या है, और ये मैं कोई मुबालगे की बात नहीं कर रहा, तजुर्बे की बात बता रहा हूँ, वकील के पास लोग जाते हैं तलाक के, वो तीनों तलाक़ें लिखवाता है और पूरी कोशिश करता है कि दोबारा इनके मिलने के सब इम्कान ख़त्म कर दिए जाए। वसीका नवीस के पास जाते हैं, उस अहमक को भी मालूम नहीं है कि कानून क्या है, वो भी यानी पूछता है उससे कि हूँ पूरियाँ कर दिया तिन्ने, और कर देता है वो, अगर कहे ना करो तो कहता है फिर होनी नहीं तलाक। तो ये सूरत हाल है, यानी लोगों की तालीम का ये मामला है, जहालत इस हद तक है, यानी जिन लोगों ने रहनुमाई करनी थी तो ये कोशिश की मैंने कि आखिर इसमें क्या हरज की बात है। इस वक्त आप देखें देहात तक में लोगों का ये तस्वूर ही ख़त्म हो गया कि निकाह नामे को पुर किए बगैर भी निकाह हो जाता, होता था ना इससे पहले, इससे पहले हुआ करता था, कुछ भी नहीं लिखा होता था। तो تو لوگ عادی ہو جائیں گے. تو اس سے یہ اس طرح طلاق دینے غلط طریقے, یعنی یہاں تو 90%, بلکہ میں آپ سے عرض کروں 50 سال کے عرصے میں ایک مرتبہ میں نے گن کے بتایا تھا صرف 2 لوگ ایسے آئے جنہوں نے طلاق دین کے اصول کے مطابق دی تھی, دسیوں لوگ. ہمارے سینٹر میں ابھی پچھلے دنوں مجھے بتا رہے تھے کہ ہر روز 5 سے 7 کے قریب طلاق سے متعلق استفسارات آ رہے ہوتے ہیں, اور سب کے سب اسی الجھن سے دو چار ہوتے ہیں. تو اس میں کوئی شبہ نہیں کہ بڑی اس میں ایجوکیشن کی ضرورت ہے, لیکن لوگوں کو اس کا احساس ہی نہیں. حکومت کو احساس دلائیں, ان کو احساس نہیں. اداروں کو احساس دلائیں, ان کو احساس دلائیں نہیں. کیا کیا جائے اس کا؟ اس کے بعد پھر وہی ہوتا ہے اس طرح کی قوموں کے ساتھ جو ہندوستان میں ہوا, کہ ایک بظاہر غیر مسلموں کے ملک کی سپریم کورٹ نے پھر آپ کے دین میں مداخلت کی نا, آپ دیکھ لیں ہوئی اس کے بعد. تو یہی نتیجہ اس کا نکلا. کوشش تو بہت ہے کہ لوگ اس میں ایجوکیٹ ہو جائیں, انہیں پتہ چل جائے کہ بھائی طلاق ایک ہی ہوتی ہے, 2 بھی نہیں ہوتی. آپ طلاق دیں جس طرح کے دین کا بتایا ہوا طریقہ ہے. تو ہم تو بتا کے تھک گئے ہیں. اب تو بعض اوقات لوگوں کو کہنے کو جی چاہتا ہے کہ جو باقی 2 کا تمہیں حق ہے نا وہ ہمیں دے چھوڑو, رکھ چھوڑ دیتے ہیں, ایک ہی کو استعمال کر لیا کرو جب موقع ملے. کیا کیا جائے اس میں؟ حکومت کو میں نے بارہا, بہت ذمہ دار لوگوں کو, آپ کے سیاستدانوں میں جو لوگ حکومت میں ہیں نظم میں ہیں, ان کو بارہا توجہ دلائیے. جو یہاں پہ افواج کے لوگ حکمرانی کرتے رہے ہیں ان کو بارہا بالکل براہ راست توجہ دلائیے, کہ یہ آپ کو اندازہ نہیں یہ کتنا بڑا سماجی مسئلہ ہے. یعنی میں آپ کو بتاتا ہوں, میں یہاں تھا پاکستان ہی میں, یہ جو میرا گھر تھا ای بلاک والا, رات کے کوئی 12-1 بجے کے قریب گھنٹی بجی, تو بتایا مجھے باہر چوکی دار نے کہ جی کچھ لوگ ہیں کافی, 8-10-15 ملنے کے آئے. خیر میں نے کہا کہ بھیج دیجیے آئے. تو کیا تھا, ایک کوئی 70-72 سال کے بابا جی تھے اور اسی کم و بیش کی بیوی تھی, انہوں نے 3 طلاقیں دے دی ہوئی تھی. وہ بھی رو رہے تھے, بیوی بھی رو رہی تھی, ساری اولاد بھی رو رہی تھی. ہن کی کہیے. اس لیے یہ ہے بہت بڑا مسئلہ ہے, اور دیہات میں خاص طور پر اس سے ایسے مسائل پیدا ہوتے ہیں. یہ شاید افتخار صاحب کے علم میں ہوگا, ان کے ساتھ تعلق بھی رہا ہے ان کا. ہمارے ابو شعیب صفدر علی صاحب, ان کے گاؤں میں جو حادثہ ہوا تھا آپ کے علم میں, کیسا غیر معمولی حادثہ تھا. لڑائی ہو گئی پانی لگانے پر, اور وہ کافی بھائی تھے جن کے ساتھ لڑائی ہو گئی, تو انہوں نے کہا جی آئندہ اگر انہوں نے پانی توڑا تو ان سب بھائیوں کی بیویوں پہ طلاق. یہ تحریری معاہدہ ہو گیا. اور اس کے بعد دیکھیے یعنی انسان کے اندر کیا انسان چھپا ہوا ہے, انہوں نے توڑ دیا پانی. اگلے سال بھی اسی طرح توڑ دیا, ہر سال توڑتے تھے, تو اتنے بڑے معاہدے کے بعد بھی توڑ دیا. اب سب بیٹھے ہوئے ہیں کیا کریں. تو مقامی جو علماء تھے انہوں نے فتویٰ کیا دیا, وہ ہے میرے پاس کہیں کاغذات مل رہے, صفدر علی صاحب نے تو اس پر مضمون بھی لکھا. فتویٰ یہ دیا کہ اب تمام بھائی ایک ایک رات کے لیے اپنی بیویاں تبادلہ کر لیں. سوچیں ذرا, یعنی حلالے کا یہ طریقہ, کہ اور اس کے اوپر لکھا کہ تاکہ گھر کی بات گھر ہی میں رہے. یہ لطیفہ نہیں ہے, یہ واقعہ ہے. کیونکہ ان کے جو والد تھے مولانا غلام نقشبند, انہوں نے اس کے خلاف اچھی خاصی جنگ لڑی اس علاقے, اور تب کہیں جا کر یہ معاملہ ٹھیک ہوا. تو اس کی اصلاح کی ضرورت ہے, سماجی لحاظ سے یہ بڑا مسئلہ ہے. المورد کے بارے میں گزارش یہ ہے کہ ایک تو خیر لوگ ہیں, تعلیم کا بندوبست ہر جگہ سے کرتے ہیں, لیکن کسی جگہ باقاعدہ آرگنائزیشن اسی صورت میں قائم ہوتی ہے جب کوئی ایک شخص کم سے کم سنبھالنے والا ہو, ورنہ بڑے مسائل پیدا ہو جاتے ہیں. تو دنیا بھر میں بھی جہاں جہاں اس ادارے کی شاخیں قائم ہیں, وہاں بھی میں نے دیکھا کہ وہی جگہیں کامیاب بھی ہیں اور وہیں مسائل نہیں ہیں. جیسے آسٹریلیا میں ہمارے ذوالفقار صاحب ہیں, وہ خود ایک صاحب علم آدمی ہیں, ان کی اپنی ایک تاریخ ہے. ایسے انگلستان میں اسی طرح کا معاملہ, جرمنی میں, بعض دوسرے شہروں میں, ہندوستان میں بھی مولانا زکوان ندوی ہیں, دوسرے لوگ ہیں. تو اس لیے جہاں ایسے لوگ موجود ہیں وہیں کوئی باقاعدہ ادارہ میرا خیال ہے قائم کرنا چاہیے. لیکن یہ فیصلہ تو بہرحال اب موجودہ نظم کو کرنا ہے. میں نے تو کوئی 3-4 سال سے اپنے آپ کو نظم کے معاملات سے بالکل الگ کر لیا. اس میں ایک بڑی مشکل لوگوں نے پیدا کر دی ہوئی ہے, اس کو آپ سمجھ لیں. وہ یہ ہے کہ رسالت باپ صلی اللہ علیہ وسلم کی اس پہلو سے زندگی کے 3 ادوار ہیں. ایک وہ جو مکے میں گزرا ہے, दूसरा वो है जो हिजरत करने के फौरन बाद आपको सूरत हाल पेश आ गई, वो सूरत हाल ये थी कि हिजरत आपने भी की और आपके साथ आपके सहाबा भी सब हिजरत करके आ रहे थे। एक छोटी सी बस्ती, चंद हज़ार की आबादी, उसमें उनको संभालना कोई आसान काम नहीं था। यह आपके इल्म में है कि मुआखात के तरीके पर एक अंसारी को ज़िम्मेदारी आपने दी कि वो अपने एक महाजर भाई को संभाल ले। लोगों के लिए कोई माश के ज़राए नहीं थे, आज का ज़माना नहीं था कि फ़लाँ जगह मुलाजमत कर लेंगे, ये कर लेंगे, किसी के पास कोई ज़मीन नहीं थी। तो पहले मरहले में महाजरीन को इस तरीके से आपने बांट दिया। इसके बावजूद 70-72 लोग ऐसे रह गए जिनको मुआखात में भी किसी के साथ वाबस्ता करना मुमकिन नहीं था। यही लोग थे जिनके लिए वो एक चबूतरा जो मस्जिद नबी था वहाँ महाजर कैंप लगाया गया। उससे भी लोगों ने इल्म दीन के पता नहीं क्या क्या पहलू निकाल लिए हैं। बुनियादी तौर पर महाजर कैंप है, उसमें वो लोग डेरे डाल के बैठे हुए हैं। रसूलुल्लाह सल्लम उसको अपनी ज़िम्मेदारी समझते थे। ये ज़माना है जो हुजूर ने ये नमूना पेश किया कि जब कोई शख्स किसी जमात की क़यादत कर रहा हो तो उसको किस सतह पर आकर ज़िम्मेदारी उठानी चाहिए। ये ज़िम्मेदारी उठाने के ज़माने में कोई 5-7 साल का अरसा है, दो दिन की बात नहीं है। आपके घर में चूल्हा भी नहीं जला बाज़ अवकात। लोग ये ख्याल करते हैं कि ये गालिबन कोई सूफियाना फ़क्र था जो आपने इख्तियार किया हुआ था, उसका बायस ये चीज़ बनी। उसमें बेटी ने आके ये कहा तो आप उस वक्त अपने घर वालों को यही तालीम दे रहे थे कि तुम लोगों को इनकी ज़िम्मेदारियों के मुकाबले में कोई मुतालबा नहीं करना, अपनी अजवाज मुतहरात को भी, बच्चियों को भी और सबको। उसमें आपने इससे इनकार किया। और ये जो तालीम दी वो ये नहीं थी कि बेटी दुआ करो अल्लाह ताला आसमान से एक मुलाजिम उतार देगा। दुआ ये की कि वो पाक ज़ात है, उसी ने मुझे इस ज़िम्मेदारी पर डाला है, मैं ये नहीं जानता कि ये कब तक ज़िम्मेदारी मेरे ऊपर रहेगी, तुम उसकी तस्बीह किया करो। ये तस्बीह जो है ये कोई जादू नहीं है, ये असल में दुआ का तरीका है। यानी जब हम ये कहते हैं कि मेरा परवरदिगार पाक है हर ऐब से, तो इसका मतलब ये है कि ये जो तकलीफ़ मुझ पर आई है, ये जो मुसीबत मुझ पर आई है, ये उसकी हिकमत के तहत है। ऐसा नहीं है कि उसने मेरे साथ कोई ज़्यादती कर दी है। तो तस्बीह का मतलब ये होता है। तो हमारे यहाँ चूँकि वो एक जादू की मंत्र की तरह की चीज़ बन गई है, तस्बीह पढ़ लीजिए इससे ये हो जाएगा वो हो जाएगा, तो लोग इसको इस तरह समझ लेते हैं। तो ये हुजूर ने दर हकीकत ये कहा कि बीवी अब अल्लाह ही की तरफ रजू करो और उसका ज़िक्र करो और इस तरीके से उसकी तस्बीह करो। उसने हम पर कोई ज़्यादती करके ये उसरत नहीं तारी कर दी, ये उसकी हिकमत है। ये ज़िम्मेदारियाँ पूरी हो जाएंगी, अल्लाह कुशादगी पैदा करेगा। चुनाचे आखिरी 3-4 साल में कुशादगी पैदा हुई और इतने बड़े पैमाने पर पैदा हुई कि आप ज़रा हुजूर के तरके की तफसीलात पढ़िए शिबली के। तो ये मुख्तलिफ अदवार है इसमें, और तस्बीह को और हम्द को दुआ ही समझिए। ये दुआ करने के तरीके हैं, कुछ दुआएँ डायरेक्ट की जाती हैं और कुछ बिलवास्ता की जाती हैं। बर्रम बे वालदैन का मतलब यह है कि वालदैन के हुकूक अदा करने वाला। ये जो लैसल बिर में भी आता है उसका मतलब भी इफाए हुकूक है। तो ज़ाहिर है कि एहसान या हुस्न सलूक ये तो उसकी कम तरीन सतह है कि हक़ अदा कर दिया जाए। यानी ये उससे आगे की चीज़ है। बिल्कुल ऐसे ही जैसे आप लोगों को ये बताते हैं कि दीन में सिर्फ ये नहीं है कि आप इबादत करें, ये एहसान के दर्जे में तकाजा है। वही लफ्ज़ एहसान है जो रिसालत बाप सल्लल्लाहु अलैहि वसल्लम ने हदीस जिब्रील में इस्तेमाल फरमाया है। जिब्रील ने सवाल किया और आपने जवाब दिया है, और ये वही लफ्ज़ है जिसको कुरान ने बयान किया है कि बला मन असलम वजहु लिल्लाह व हुवा मुहसिन। यानी ये हुस्न सलूक जो कुरान में इस्तेमाल हुआ है ये इस तरह इस्तेमाल हुआ है, आप अपने वालदैन के साथ खूबी का, मोहब्बत का, इज़्ज़त का, आखिरी दर्जे में बेहतरीन तरीके से मामला करने को इख्तियार करें। कुरान मजीद ने यही तबीर बीवियों के बारे में इख्तियार की है। सारे लोग जो हैं वो खानदों के बारे में आयतें पढ़ लेते हैं, वो नहीं पढ़ते। वह आशिर हन्न बिल मारूफ, वहाँ पर भी यही तबीर इख्तियार की है। वो माशरत इख्तियार करो जो भले लोगों की माशरत होती है, जो सोसाइटी के अच्छे दस्तूर के मुताबिक है, जिससे खैर पैदा हो। तो सब के बारे में कुरान मजीद यही कहता है। तो ये मारूफ की माशरत, ये हुस्न सलूक, ये आला तरीन दर्जा है किसी काम को करने का। اللہ تعالیٰ کے ساتھ ہمارے تعلق کا بھی منتہائے کمال احسان ہے. اس کو چھوٹی چیز مت سمجھیے. ہم لوگ غالباً حکم برداری کے پیراڈائم میں جیتے ہیں, تو حسن سلوک بہت بڑی بات ہے. اسی کو بیان کیا ہے برم بے والدہ, والدین کے ساتھ حسن سلوک کے تحت دسیوں چیزیں ہیں جو بیان کی جا سکتی ہیں. لیکن یہ بات کہ اطاعت, اب میں آپ کو بتاتا ہوں کہ کیوں میں نے متنبع کیا لوگوں کو. اس کی وجہ یہ ہے کہ دسیوں لوگ آئیں گے اور وہ آ کر یہ کہیں گے کہ اماں کہتی ہے طلاق دے دو اس کو, بھائی وہ قصور کیا ہے؟ نہیں, میرا تو بڑا اچھا سلوک ہے, بس اماں کو پسند نہیں. اس کا دین سے کیا تعلق؟ اچھا, اس کے بعد ہمارے مولانا حضرات وہ قصہ بھی سنا دیتے ہیں حضرت ابراہیم کا. یعنی آپ گویا جو دین دنیا سے ناواقف ابا جان ہے وہ ابراہیم ہو گئے. تو یہ بے محل چیزوں کا استعمال ہے, اس وجہ سے یہ تنبیہ کی جاتی ہے کہ اطاعت کا تعلق بالکل اور چیز ہے. اس نے سلوک کا تقاضا ہم سے کیا گیا, اسی کو قرآن مجید نے بیان بھی کیا ہے. تو میں نے کوشش تو کی ہے کہ یہ پوری بات بیان کی جائے, لیکن کسی وقت ظاہر ہے کہ توجہ نہیں ہوتی, تو مختصر جواب سے کوئی غلط فہمی پیدا ہوئی ہے تو آپ کی عنایت, آپ نے فرمایا, کوشش کروں گا کہ آئندہ نہ ہو. وہ تو دو الگ الگ چھپے ہوئے ہیں, یعنی جو حواشی کے ساتھ ہے تفسیر پانچ جلدوں میں الگ چھپی ہوئی ہے اور ترجمہ الگ چھپا ہوا ہے. تو وہ جہاں آپ کو مشکل پیش آئے, تو میرا کام تو چونکہ ایک مدرسہ فکر کے پس منظر میں ہے, تو ہم یہ طریقہ اختیار کرتے ہیں کہ مثال کے طور پر اگر کسی چیز میں امام فرائی کے ہاں تحقیق تفصیلی لکھی گئی ہے تو اس کا صرف اشارہ کر دیتے ہیں, اس کی تفصیلات نہیں کرتے. اس سے مقصد یہی ہوتا ہے کہ وہ پھر آپ تفصیل وہاں دیکھ لیں. یہی معاملہ جو ہے وہ یہ ہے کہ اگر تدبر و قرآن میں استاذ امام نے کسی چیز کی تفصیل کر دی ہے تو پھر میں خلاصہ کر دوں گا, آپ وہاں دیکھ لیں. تو اس پورے کے پورے کو آپ اس پس منظر میں جب پڑھیں گے تو امید ہے کہ کوئی مشکل پیش نہیں آئے گی. تو جہاں آپ کو کوئی ترجمے میں مشکل پیش آئے البیان دیکھ لیجئے, وہاں مشکل پیش آئے تدبر و قرآن دیکھ لیجئے, وہاں مشکل پیش آ جائے تو پھر امام فرائی کو پڑھ لیجئے, اور وہ اگر عربی میں نہ بھی سمجھ میں آئے تو اس کا ورد کر لیجئے, کچھ نہ کچھ نہ کچھ ہو ہی جائے گا. جی بالکل کیا جا سکتا ہے, بالکل کیا جا سکتا ہے, کوئی پابندی نہیں ہے. آپ موزوں پر, جرابوں پر, جو بھی آپ نے پہنا ہو ان پر مسا کریں, وضو کر کے پہنیں ایک بار. دوسرے یہ کہ عام حالات میں 24 گھنٹے کے لیے, اور سفر میں ہوں تو 72 گھنٹے کے لیے. اور میں یہ عرض کروں گا خاص طور پر جہاز کے سفر میں ضرور پہنیں, کیونکہ اگر آپ نہیں پہنیں گے تو وہ بات تو میری آپ مانیں گے نہیں کہ وضو کس طریقے سے کرنا چاہیے تاکہ لوگوں کے لیے اذیت کا باعث نہ بنیے. پیر دھو دھو کے میں نے خود دیکھا ہے 4-5 گھنٹے کی فلائٹ میں ہمارے ہاں کے لوگ جو دین پھیلاتے ہیں پورے جہاز میں. جو چیز بھی آپ اپنے اندر پیدا کرنا چاہتے ہیں, یعنی یہ بات کہ آدمی غیر متعصب ہو, یہ ظاہر ہے کہ ایک اعلیٰ اخلاقی قدر ہے. تو تمام اخلاقی اقدار آپ محض خواہش سے نہیں پیدا کر سکتے, اس کے لیے یہ ضروری ہے کہ آدمی ریاضت کرے, اور یہ میرے خیال میں ہر شخص کو کرنی چاہیے. میرے ہاں اس کا اگر آپ کو ظہور محسوس ہوتا ہے تو میں اس پر اللہ کا شکر ادا کرتا ہوں, لیکن اس کی وجہ یہ ہے کہ میری ساری زندگی کی علمی ٹریننگ یہی ہے. یعنی 1973 سے جب میں نے سنجیدہ علمی کام کرنا شروع کیا ہے, 1973 سے پہلے کا ایک واقعہ سنا دوں, وہ کفایت کرے گا یہ بتانے کے لیے کہ یہ مشکل ہے کیا. گورنمنٹ کالج میں ہم لوگ پڑھتے تھے, اور میرے عزیز دوست ڈاکٹر ساجد علی صاحب جو آپ کی پنجاب یونیورسٹی میں شعبہ فلسفہ میں رہے, ہم دونوں ڈاکٹر سید عبداللہ صاحب سے ملنے کے لیے گئے. مجھے نہیں معلوم کہ آپ ڈاکٹر سید عبداللہ صاحب سے واقف ہیں یا نہیں. اورینٹل کالج میں عربی کے شعبے کے سربراہ تھے, دائرہ معارف کا بھی انہوں نے ہی آغاز کیا تھا. بڑے فاضل شخصیت, بہت سی تصنیفات ہیں ان کی, ایک بڑی غیر معمولی شخصیت تھے. تو سید صاحب سے ملنے کے لیے ہم لوگ سمن آباد میں ان کے گھر گئے, نوجوان جیسے جاتے ہیں. تو اس زمانے میں ہم لوگ بھی رومانوی انقلاب میں تھے, جو بہت سے لوگوں کو یہ بخار اب بھی نہیں اترا. کسی صاحب نے اس پر کوئی اعتراض کر دیا, یعنی جو بات ہو رہی تھی اس پر کوئی اعتراض کر دیا سید صاحب کی مجلس میں بیٹھے ہوئے, جیسے کہ یہاں پر کوئی شخص بات کر دے. تو میں نے اس کو جواب دیا. سید صاحب نے مجھ سے یہ کہا کہ इनकी बात के उस पहलू को, दो तीन चीज़ें थी जिनको तुमने नज़रअंदाज कर दिया है। तो मैंने बगैर किसी तरद्दुद के उनसे कहा कि इनकलाबी कोई अपनी गलती का एतराफ़ मजलिस में थोड़ी किया करता है। यानी आप ये बात मुझे बड़ी मज़े का खेज लगती है, लेकिन यानी इनकलाबी होना बजाय ख़ुद एक ऐसी चीज़ थी कि जिसके बाद हक़ व बातिल का इम्तियाज़ ये कोई और कर लेगा, हमारी ज़िम्मेदारी नहीं है। तो जब ये शऊर पैदा हो गया कि नहीं, दीन, अखलाक, इल्म, ये सबसे पहला तकाजा ये करते हैं कि आप हर तरह के तासुबात से बालतर हो जाए। इसमें भी एक लतीफ़ा आपको सुना दूँ, मुझे मालूम नहीं कि आपके इल्म में है या नहीं। जो 2013 में ऑस्ट्रेलिया में हमारी एक वर्कशॉप हुई है, उसमें आपको मालूम है कि मौजू ये था मुसलमानों के इब्तदाई दौर में जो सियासी मजहबी तहरीकें उठी, तो उसमें मैंने अहले तशय्यो की तारीख बयान की है, उस पर बात की है। तो काफ़ी अरसे तक बाद शिया हजरात मिलते थे, कहते आप तो हमारे मोमिन भाई। क्योंकि उसमें ये मालूम नहीं होता आदमी को आखिर तक कि मुझे कोई अदना एतराज़ भी है उनकी बात पर। जब आप इल्म की दुनिया में जाएं तो जज्बात और सुबात उसको दरवाजे पर छोड़ जाएं। यही असल में वो प्रॉब्लम है जिससे हम इस वक्त दो चार हैं। इल्म की दुनिया जज्बात की दुनिया नहीं होती। या आप इसमें दाखिल ना हो, आपको सियासत पर गुफ्तगू करनी है, मज़हब पर करनी है, मईशत पर करनी है। जब आप इल्म की दुनिया में हैं, यानी मोहब्बत, जज्बात, उनके इजहार की भी दुनियाएँ हैं, मैं उसकी नफ़ी नहीं करता। मुझे अपने असातिज़ा से बहुत मोहब्बत हो सकती है, मुझे अपने वालदैन से भी बड़ी मोहब्बत है, मुझे अपने बाज़ अहबाब से भी बहुत मोहब्बत है। उसके इजहार के मौके बिल्कुल अलग हैं। वो आप करें, जब आप मोहब्बत का इजहार कर रहे होते हैं कोई पेचीदगी नहीं होती। जब आप फ़िक्र और इल्म की दुनिया में दाखिल होते हैं, राय और इज्तिहाद में आप कदम रखते हैं, तो फिर तमाम तासुबात को आप बिल्कुल पसे पुश डालते हैं, यानी निगाह उठा के भी नहीं देखें उसकी जानिब। वहाँ खालिस इस्तदलाल का तरीका होगा, और इस्तदलाल बेरहमाना इस्तदलाल, यानी जिसको गोया ये समझ लीजिए कि आपने हाथ में निश्तर पकड़ा हुआ है और आप पोस्टमार्टम कर देंगे उस चीज़ का। उसमें फिर कोई लिहाज बदलिहाजी नहीं होती किसी जगह पर, बल्कि ये अल्फाज ही बेमानी है वहाँ पे। तो इसकी ट्रेनिंग करनी पड़ेगी आपको। मैं चूँकि शब व रोज़, जैसे कि आपने देखा होगा ना कि बाज़ लोग बहुत नालायक होते हैं लेकिन ऑपरेशन कर कर के माहिर हो जाते हैं, तो मैं भी ऐसे ही हो गया हूँ। पहली चीज़ तो ये है कि, और मैं बहुत अदब से अर्ज़ कर रहा हूँ, कि इस रोमानवियत से निकल जाइए कि हमें किसी मसीहा की ज़रूरत है। हमें किसी मसीहा की ज़रूरत नहीं है। मेरे अज़ीज़ दोस्त और फाजिल मौलाना मार खान नासिर साहब ने परसों चंद सतरें लिखी इस पर, और मेरे ख़्याल में बहुत दाद देनी चाहिए। यही उन्होंने बयान किया कि हमें किसी हीरो की ज़रूरत नहीं है, हमें किसी मसीहा की ज़रूरत नहीं है, हमें उन लोगों की ज़रूरत है जो ज़्यादा नहीं थोड़े से शरीफ हों, ज़्यादा नहीं थोड़े से दयानतदार हों, ज़्यादा नहीं थोड़े से हमदर्द हों। यानी इस पे इक्तफा कीजिए। हम जो ख्वाब देखना शुरू कर देते हैं, ये बिलमूम ताबीर के लिहाज से ख्वाब परेशान हो जाते हैं। तो मसीहाओं को तलाश करने की बजाय सियासत में ख़ास तौर पर हमेशा इस पर तवज्जो मुर्तकिज रखें कि दुनिया की तारीख इस बात की गवाही देती है कि सियासी नतायज अच्छे किसी मसीहा से नहीं निकलते, वो हमेशा पॉलिटिकल स्टेबिलिटी से निकलते हैं। यानी आला और अच्छे सियासी नताएज ये ना नारों से निकलते हैं, ना अच्छे प्रोग्रामों को बयान करने से निकलते हैं, ना जज्बात की हैजान खेजी से निकलते हैं, ये सिर्फ सियासी इस्तेहकाम से निकलते हैं। और ये दुनिया का तजुर्बा है, जैसे ही इस्तेहकाम पैदा कर देते हैं आप, तो कोई सिस्टम चलना शुरू हो जाता है। तो मईशत और सियासत ये अपनी ज़ात में वाकई ऐसे हुए हैं कि समाज के ऊपर इनके असरात सिर्फ इस्तेहकाम से नुमाया होते हैं, वरना ये ख़ुद इंतशार का ज़रिया बन जाते हैं। तो कोशिश ये करनी चाहिए। हमारे यहाँ ये है कि लोग बेमानी किस्म के नारे लगाना शुरू कर देते हैं और हम समझते हैं कि ये तो कमाल हो गया। आप देखें पीछे मुड़ के कि मैंने कभी सियासी मामलात में इस तरह तबसरा तो नहीं किया, वो मेरा मनसब नहीं है, मैं पसंद भी नहीं करता, लोगों को हक है वो जिससे चाहे, लेकिन उसूली चीज़ों को मैंने मौजू बनाया वो सब मौजूद है। एहतसाब का नारा लगाया गया तो आज से बरसों पहले मैंने ये कहा कि इससे ज़्यादा कोई चीज़ इस मुल्क को बर्बाद कर देने वाली नहीं हो सकती, खुदा के लिए ये नारे बंद कर दें। इसलिए कि एहतसाब ज़रूर होना चाहिए लेकिन मामूल के हालात में, जब एहतसाब को नारा बनाया जाएगा लाजमी नतीजे के तौर पर इंतकाम में बदल जाएगा। तो ये आप सुन लें, 5-7 साल पहले की सारी गुफ्तगू। हमारे मुल्क के बारे में ये बात भी समझ लेनी चाहिए, यानी पहली जो चीज़ थी वो तो ये थी कि रोमानवियत से निकल के आप ज़्यादा कोशिश इस बात की करें कि सियासी इस्तेहकाम पैदा हो, जो निज़ाम भी आपने बनाना है तय कर लें और फिर उसको चलने दें। उस निज़ाम में वो मलूकियत भी हो तो अपने आप को दुरुस्त करने के कुछ कुदरती अवामिल होते हैं जो काम करना शुरू कर देते हैं, हम उनको बार बार डिस्टर्ब करते हैं, बार बार डिस्टर्ब करते हैं। दूसरी चीज़ ये है कि हमारे मुल्क में, पाकिस्तान में, पहले दिन से जैसे बच्चा पैदा होता है, पैदा हुआ है ना मुल्क ने, यानी ये कुदरत ने तो नहीं बनाया हुआ था पहले से, तो ये पैदा हुआ है दो पैदाइशी बीमारियाँ लेकर। और आप जानते हैं कि बाद में आने वाली बीमारियों के असबाब वजू आसानी से दूर किए जा सकते हैं, पैदाइशी बीमारियों का इलाज आसान नहीं होता। ये दो पैदाइशी बीमारियाँ लेके पैदा हुआ है, एक मजहबी और कौमी रियासत की कशमकश, दूसरे सिविल और मिलिट इकतदार की कशमकश। ये इसकी पैदाइशी बीमारियाँ हैं, हम सबको शऊर के साथ इनका इलाज करना चाहिए। और ये इलाज गाली देने से नहीं होगा, इसके लिए भी आपको एक बड़े पैमाने पर नैरेटिव वजूद में लाना है, सब्र के साथ वजूद में लाना चाहिए। ये मैं ख्वाहिश करूँ, आप ख्वाहिश करें, दो दिन में नहीं हो जाएगा। ये अमराज हैं जो अंदर उतर चुके हुए हैं, इनको एक तरफ से छेड़ें तो बिल्कुल कैंसर की तरह, सरतान की तरह दूसरी तरफ से निकल आते हैं। तो इसलिए इसका इदराक करने के बाद इनको हदफ बनाना चाहिए कि हमारे यहाँ ये बात वाज़े हो कि पाकिस्तान कोई मजहबी रियासत नहीं थी, ना ये मजहबी रियासत के तौर पर बनाया गया था, ये एक कौमी रियासत है, ये मुसलमानों का नेशन स्टेट है। और अगर ये कौमी रियासत है तो फिर कौमी रियासत के उसूलों ही पर इसको देखा जाएगा। और मज़हब क्या तकाजे करता है वो मैंने इस बाब में बहुत बयान कर दिए हैं, इस वक्त उनको दोहराने की ज़रूरत नहीं। ताहम इस कशमकश को वाज़े होना चाहिए, यही सूरत हाल दूसरे मसले की, यानी हुकूमत यहाँ किसने कर दी। और हुकूमत के बारे में मैं अर्ज़ कर दूँ कि मुझे अगर एक मिलिट्री गवर्नमेंट में और एक मलूकियत में इंतखाब करना, आप जानते हैं कि मैं जमहूरियत के बारे में क्या राय रखता हूँ, तो मैं मलूकियत का इंतखाब कर लूँ, इसलिए कि वो फिर एक नज़म है। सबसे बदतरीन हुकूमतें दुनिया में जो कायम हुई हैं वो फौजी हुकूमतें। और अगर आप गौर करके देखें तो आपके मुल्क की पूरी तारीख में 4 बड़े इकदामात किए गए हैं जो अपने नतायज के लिहाज से सालों पर मुहित हुए हैं। ज़रा चारों का जायज़ा लेके देखें, किन्होंने किए और कौम को क्या भुगतना पड़ा। मुजीबुर्रहमान की तहरीक के मुकाबले के लिए जो हिकमत अमली इख्तियार की गई वो किन्होंने इख्तियार की, अगरतला साजिश केस से लेकर बाद के हालात में क्या इकदामात हुए, किस पस मंज़र में इंतखाबात कराए गए, इंतकाल इकतदार में क्या मसाइल पैदा किए गए, नतीजा क्या निकला, यानी वो हमारी तारीख का एक भयानक ख्वाब बन गया ना। किसी मुल्क का टूटना आसान तो नहीं होता। दूसरा देखिए, उसके बाद अल्ताफ़ हुसैन की पैदाइश कैसे हुई, किन्होंने की, वो सब कुछ कैसे वजूद में आया, एक महाजर तहरीक किस तरीके से एक मिलिटेंट तहरीक में बदली, और उसके बाद पाकिस्तान की वो शारग जो आपने हासिल करनी है उसका तो मुझे नहीं पता, लेकिन कराची तो यकीनन शारग थी, उसको किस किस जगह से हमने ज़ख्म ज़ख्म किया है और वो शहर किस अंजाम को पहुँचा। आप जानते हैं इंतखाब किन का था, आप जानते हैं मकासद क्या थे, आप जानते हैं कि फिर वो नताइज कितनी देर तक भुगते गए हैं और उन नताइज को ख़त्म करने के लिए क्या इकदाम करने पड़े। तीसरा इकदाम वो था जिसमें अफ़गानिस्तान में हमने एक पॉलिसी बनाई, उसके नतीजे में जो कत्ल व गारत गरी हुई, उसके नतीजे में जो मजहबी अनासर एक अफरीत बनते चले गए, फिर उसके बाद हमारी गलियों में खून बहा, मस्जिदों में खून बहा, हमारे उलमा मारे गए उसके नतीजे में, कौन है कि जो उसकी ज़ात से बचा है? यानी खुद हमारे यहाँ हम लोग तो किसी शुमार कतार में नहीं हैं, लेकिन हमारे साथ क्या हुआ? यहाँ तक कि डॉक्टर मोहम्मद फारूक साहब को हमें किस जवानी में दफन करना पड़ा, मुझे किस तरह मुल्क छोड़ना पड़ा। अभी तक मेरे जो रिसाले के एडिटर हैं जिनके मुँह में इसी के बाहर गोली मारी गई थी, आप देखिए कि वो उसके नतायज क्या भुगत रहे हैं अभी तक। तो ये सब हुआ, ये तो चंद मिसालें हैं उसकी। उसके बाद जो आखिरी नतीजा आपने निकाला है, यानी कमाल राफत और रहमत के साथ, वो क्या है? वो ये कि हमारे आपने सरहद के ऊपर एक गैर जमहूरी हुकूमत कायम कर दी है मजहबी बुनियाद पर, जिससे यहाँ के मजहबी अनासर मुसलसल इल्हाम हासिल करेंगे। तो इसके बाद या तो आप भी अल्हम्दुलिल्लाह ये कहें और यहाँ पर अमीरुल मोमिनीन का ऐलान करें ताकि कज़िया ख़त्म हो, वरना उसके मुकाबले में उधर ईरान की पापाइत और उधर ये, वो कौन सी चीज़ है कि जो आपको आइंदा आने वाले इंतशार और खल्फशार से रोकेगी? ये जो इकदाम था 35 साल पर इसके कम वेश नतज फैले हुए हैं, गिन के देख लें और कितने गैर मामूली और भयानक हैं। आखिरी फिर इंतखाब था मसीहा का, उस पर मैं कोई तबसरा नहीं करता। 되کیے مسلمان جس دینی کیفیت میں ہے اس وقت اور جو ان کے ہاں تبلیغ تلقین کے طریقے رہے ہیں اس میں بات ہی کرنی پڑے گی۔ تو لوگ جو آپ پر اعتراض کرتے ہیں ان سے تو بات ہی کرنی ہوگی، ان کو سمجھانا چاہیے۔ قرآن مجید میں نے تو اس پر ایک پورا چیپٹر لکھا ہوا ہے میزان میں کہ ہمیں پابند کر دیا ہے اللہ تعالیٰ نے، اور جب اللہ تعالیٰ کسی چیز کا پابند کر دے تو میرے نزدیک اس پر یہ سوال اٹھانا کہ اس کا فائدہ کیا ہے، یہ تو بجائے خود آخری درجے کی گستاخی ہے۔ میرا کام نہیں ہے یہ، میرے پروردگار نے پابند کہہ دیا مجھے کہ میری کتاب دے دو، وہ جانے اس کا کام جانے۔ فائدے کا جہاں تک تعلق ہے اس سے قطع نظر کر کے کہ وہ تو میرے رب کا حکم ہے، مجھے اس پہ امتثال کرنا ہے۔ میں نے تو ابھی آپ کو بتایا ہے، کبھی آپ سروے کر کے دیکھیے، یہ جو اس طرح نا حضرت کہے تھے ہزاروں لوگ ایمان لے آئے، وہ ہزاروں ایسے ہی ہوتے ہیں جیسے 20 لاکھ کا جلسہ ہوتا ہے۔ میں نے تو آپ کو بتایا کہ ایک شخص جس نے کوئی 50-55 سال گزارے فرانس میں، اس سینٹر میں بیٹھ کے جس میں یورپ بھر سے لوگ مسلمان ہوتے ہیں، یہ اس کا جواب ہے۔ اور یہ جواب یہاں ہلٹن ہوٹل میں اس تقریب میں انہوں نے دیا تھا جس میں بہت سے لوگ موجود تھے جب میں نے یہ سوال کیا ہے، اور ڈاکٹر جاوید اقبال صاحب نے اللہ تعالیٰ ان کی مغفرت فرمائے۔ تو فائدہ ہی فائدہ ہے اس کا، اس کی پرواہ نہیں کرنی چاہیے۔ رہ گئی یہ بات، تو دیکھیے چند چیزیں ہیں یعنی قرآن مجید میں جو غلط انٹرپٹیشن کی وجہ سوال پیدا کرتی ہیں، ان میں مختصر سے 2-4 جگہوں پہ نوٹ لکھ دیں، میں نے لکھ دی ہے اپنے طرز میں، کوئی مسئلہ نہیں ہوتا۔ اس کو محنت طلب کا ہے، مسلمان اس میں بڑی رکاوٹ ڈالتے ہیں، باقی اس کی کوئی پرواہ نہ کیجیے بالکل۔ یہ تو قرآن مجید کی ایک آیت کو اس کے سیاق سے ہٹا کے لا یمسو الی المطہرون، قرآن ہی دینا ہے ہمیں۔ مجھے یاد ہے میں ایک مرتبہ رحمان آباد ملنے کے لیے گیا اپنے استاذ مولانا امین حسن اصلاحی کو، انہوں نے بڑی دلچسپ بات کی۔ انہوں نے کہا کہ مولوی صاحب ایک آئے تھے، انہوں نے میری میز پر قرآن دیکھا تو اس میں جگہ جگہ پینسل سے نشان لگا ہوا تھا، کہیں حاشیہ لکھا ہوا۔ تو انہوں نے کہا آپ قرآن پر لکھتے ہیں؟ تو مولانا نے فرمایا، میں نے پوچھا اور کس پہ لکھوں؟ یہ قرآن ہے بھائی، یہ ہمارے سرانے ہونا چاہیے، یہ پڑھنا ہے ہمیں، اس کو ہمیں نشان زد کرنا ہے، اس میں ہمیں حاشیے لکھنے ہیں، اس کو اپنی زندگی بنائیے۔ وہ لے یقول درستا، قرآن نے خود کہا ہے کہ اس طرح پیش کرو اس کو کہ یہ کہیں تم نے گھس دیا ہے اس کتاب کو۔ تو اس لیے اسی کتاب کو موضوع بنائیے، باقی عالم کا کام یہ بعد میں شروع ہوتا ہے، یہ پہلا کام نہیں ہے۔ پہلے آپ اللہ کی کتاب دیں، اللہ کی کتاب جن کو متوجہ کرے ان کی تعلیم کا بندوبست کرنا، ان کے سوالوں کا جواب دینا، یہ دوسرے درجے۔ پہلے مرحلے میں تبلیغ کی بنیاد ہم پابند ہیں قرآن کی روح سے، اوہی علیہ حاضر قرآن لے ان ذرا کم بہی و مم بنے گا، مجھے یہ قرآن وحی کیا گیا ہے اس تاکید کے ساتھ کہ مجھے اس کے ذریعے سے تمہیں خبردار کرنا ہے اور قیامت تک آنے والا ہوں۔ تو اس لیے قرآن کے علاوہ کوئی دعوت کی چیز آپ کے ہاتھ میں ہونی نہیں چاہیے۔ قرآن پاس رکھیے، قرآن مجید ادب کے ساتھ پیش کیجیے، زیادہ سے زیادہ یہ ہے کہ قرآن کا کوئی ایک صفحے کا تعارف ساتھ دے دیجیے۔ اور میں آپ سے عرض کروں کہ مجھے دسیوں مرتبہ یہ تجربہ ہوا ہے کہ مسیحی حضرات بالکل یہی طریقہ اختیار کرتے ہیں انجیل کے ساتھ، यानी मैं अपना तजुर्बा आपको बता, 2008 में मैं इंग्लिस्तान में जिस होटल में ठहरा हुआ था वो ऑक्सफोर्ड स्ट्रीट के पीछे था। तो मैं जब निकल के आता था बाहर तो कॉर्नर के ऊपर दो तीन ख्वातीन खड़ी होती थी, वो उस ज़माने में अरब बहुत आते हैं छुट्टियों में वहाँ पे, तो अरबी ज़ुबान में इंजील का एक छोटा सा नुस्खा जिसमें ख़ास तौर पर जिंदा कलाम के उन्वान से उन्होंने मुंतखब किया होता है, उसके ऊपर लिखा क्या हुआ था, ला इलाहा इल्लल्लाह, अरबी इंजील वही दिया जा रहा। तो उन्होंने बनाया है इसको मौजू, हम नहीं बना सके। तो मेरे नज़दीक कुरान ही असल में ज़रिया है, दावत की किताब सिर्फ कुरान है और कोई दावत किताब नहीं, और ना क़यामत तक कोई शख्स इंतज़ार कर सकेगा कुरान के सिवा। हमारा काम उसके बाद शुरू होता है। मैं डिबेट करने को सही नहीं समझता। मैंने तो डॉक्टर जाकिर नायक साहब से जब मेरी मुलाकात हुई थी पहली बार दुबई में, अदब के साथ अर्ज़ किया था कि ये दीन को पहुंचाने का कोई सही तरीका ही नहीं है, और आप ये देखिए कि उसके बाद खुद उन्हें उसके नतायज भुगतना पड़े। मेरे वहाँ मलेशिया में होते हुए उनको मुल्क छोड़ना पड़ा, उनकी शहरियत ख़त्म हो गई, और मैं वहीं था अभी जब वो वहाँ आए, और अब तक वहाँ मुकदमात का सिर्फ सामना कर रहे हैं। उसकी वजह क्या है? उसकी वजह यह है कि वहाँ के हिंदू, वहाँ के चीनी, वो सब के सब ये मुकदमा लेके खड़े हो गए कि ये आदमी तो नफ़रत फैलाता है हमारे दरमियान। ये बज़ाहिर आपकी तस्कीन हो जाती है इससे, ये कोई तरीका नहीं। मैं फिर गुजारिश करूँगा कि इस बर्तरी की नफ्सियात से भी निकल जाए। हमारा काम है सिर्फ नसो खैरखाई के साथ अपनी बात पहुँचाना। तो ये बात जब पुरसकून माहौल में पहुँचाई जाती है तो ये दिलों में अपनी राह निकालती है, और अगर इसको डिबेट बना दिया जाए तो इसका तासुर ख़त्म हो जाता है।